اللهم صل على محمد وآل محمد، اللهم صل على محمد وآل محمد، اللهم صل على محمد وآل محمد، وعجل فرجهم وأهلك عدوهم من الجن والإنس من الأولين والآخرين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي جعل الحمد مفتاحا لذكره وسببا للمزيد من فضله ودليلا على آلائه وعظمته، والصلاة والسلام على عبده وأمين وحيه وخاتم رسله سيدنا ومولانا بالقاسم محمد. اللهم صل على محمد وعلى محمد وعلى أهل بيته الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وعلى محمد، واللعن الدائم على أعدائهم أجمعين. أما بعد، وعن رسول الله صلى الله عليه وآله وسلم أنه قال: إني تارك فيكم الثقلين، كتاب الله وعترتي أهل بيتي، ما إن تمسكتم بها لن تضلوا بعدي. شب شهادت حضرت امام ابی جعفر محمد ابن علی الباقر علیہ الصلوۃ والسلام، اور جیسا کہ آپ کے علم ہے کہ 7 ذی الحج حضرت کی تاریخ شہادت ہے کہ جب آپ اس دنیا سے تشریف لے گئے، اور جو طریقہ کار ہے اس کے مطابق یقیناً امام کی زندگی کے جتنے بھی گوشے ہیں اس میں سے کسی ایک گوشے پر معمولی سا ایک نور ہمیں مل جائے اس میں سے، اور کوئی ایسی چیز کہ جو ہماری زندگی کے لیے اور ہم سب کی زندگیوں کے لیے بہتر ہو، ایک تو چیز یہ کہ ہم عمل کر سکیں اور اپنی زندگیوں کو بہتر بنا سکیں، دوسری چیز یہ کہ ہمیں خود ذات امام علیہ السلام کے بارے میں کہ کن حالات میں امام نے کس طرح کے کام انجام دیے اور جو امام نے زحمتیں کی، تکلیفیں اٹھائیں، اس پر گفتگو. پہلی چیز کہ ہمیں کوئی ایسی چیز سیکھیں جو ہماری زندگیوں کے لیے بہتر ہو، اچھی ثابت ہو سکے، وہ تو واضح ہے، بالکل سمجھ میں آ رہی ہے بات کہ جب انسان کسی عظیم ہستی کے بارے میں گفتگو کرتا ہے، کسی پیغمبر، نبی، ولی، کسی بھی ایک ایسی ہستی کے بارے میں، انسان کے بارے میں کہ جس نے تقوی زہد عبادت کے ساتھ انسانوں کے لیے کوئی ایک اچھا نمونہ عمل چھوڑا، تو اس میں سے ظاہر سی باتیں بات نکل کر سامنے آتی ہے کہ آپ کچھ نہ کچھ سیکھتے ہیں، کچھ نہ کچھ دیتے ہیں، یہ بات واضح ہے. اور اگر بات آئمہ علیہ السلام کی شخصیت کے بارے میں ہو تو پھر اس میں کسی بھی قسم کی شک و شبہ کی گنجائش ہی نہیں رہ جاتی. لیکن ایک اور چیز وہ یہ جو میں عرض کرنا چاہ رہا ہوں کہ کس طرح سے زندگی گزاری، کیا حالات تھے، تو اس کا کیا فائدہ؟ اس کا فائدہ یہ کہ ہمیں حالات کی سنگینی کا اندازہ ہو سکے، اور ہم یہ نہ سمجھیں، ہمارے ذہن میں یہ نہ آئے کہ صاحب معجزات تھے، صاحب تصرف تھے، علم غیب تھا، اشارہ کرتے چیزیں کیا سے کیا ہو جاتی، تو فرض کیجیے کہ ظلم کربلا میں ہوا یا جناب امین یا دیگر شخصیات جو اہل بیت کی ہیں، باقی ائمہ بہت آرام زندگی گزاری، نہیں، ہمیں ان کی زندگی کے بارے میں گفتگو کرنی پڑتی ہے تاکہ زندگی کے گوشوں پر سے جو تاریخ کے اور حدیث کی کتابوں کے اوراق میں چھپے ہوئے ہیں اور کتب احادیث، کتب تاریخ میں جن کا ذکر ملتا ہے، ان گوشوں کو نکال کر آپ کے سامنے لائیں، پڑھیں، مطالعہ کریں. اس کا نتیجہ یہ ہوگا کہ ہمیں اپنے امام سے محبت ہماری مزید بڑھے گی کہ جب ہم دیکھیں گے اس طرح سے زندگی گزاری، یہ صبر تھا، یہ شکر کا مرحلہ تھا، عبادت ایسی تھی، مخالفت اس طرح سے ہوتی تھی، کس طرح سے امام سماج میں زندگی گزارتے تھے، تو پھر ہمیں اپنے لیے بہت ساری چیزیں اس میں سے یقیناً ملیں گی. اور اضافہ جس چیز کا ہے وہ یہ کہ محبت مزید بڑھے گی. تو یہ دو باتیں سامنے ہمارے ہیں، اور اس میں اہم ترین چیزیں وہ یہ کہ جو نصائح، نصیحتیں جو امام نے فرمائی اور جو چیزیں ہم تک نہ پہنچ پاتی، جو بیان فرمائی، وہ ایک پورا شاید کئی ہفتے کے سیمینارز ہو جس کے اوپر یہ گفتگو کی جائے، کئی اشرے ہو جائیں، کئی مجالس ہو جائیں جس پر گفتگو کی جائے، محققین سر جوڑ کر بیٹھیں اور گفتگو کریں. تو یہ بات یہاں تک آپ کے سامنے میں نے پیش کی. اب جو میں نے حدیث آپ کے سامنے پیش کی رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی مشہور و معروف حدیث ہے، انی تارک فیکم الثقلین، کتاب اللہ وعترتی اہل بیتی، دو بھاری چیزیں چھوڑ کر جا رہا ہوں تمہارے درمیان. عقل کیا کہتی ہے؟ جیسے کوئی پڑھا لکھا شخص کہے کہ دیکھیے ہم جا رہے ہیں، یہ دو چیزیں چھوڑ کے جا رہے ہیں. دیکھیے ڈاکٹر کہے میں جا رہا ہوں ایک ہفتے کے لیے، ایک مہینے کے لیے بیرون ملک، لمبا سفر ہے، ایک مہینے دو مہینے کے لیے، तो ये दो डॉक्टरों के नाम आपको देकर जा रहा हूं। इसका मतलब क्या है? इसका मतलब मुझे बताने की जरूरत नहीं है, साहिबान आप मशहूर खुद समझे। और अगर जाने वाली हस्ती खत्मी मरतबत की, अगर जाने वाली हस्ती रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हो, कि जो 1,24,000 अम्बिया में बुलंद तरीन मकाम रखते हैं, खातिमुन नबीन है, तो फिर खुद ब खुद इस हदीस पर अब कोई गुफ्तगू करने की जरूरत बाकी नहीं रहती कि खातिमुन नबीन जाते हुए कह रहे ये दो चीज़ें छोड़कर जा रहा हूँ। कोई डॉक्टर का बहुत पढ़ा लिखा, ट्यूटर का है आपका, आपको मैथ फिजिक्स केमिस्ट्री अकाउंटिंग को न जाने क्या क्या पढ़ाता है, कि देखिए मैं जा रहा हूँ लेकिन ये दो टीचर्स के नंबर, जो दो टीचर हैं इनके ट्यूशन के नंबर आपके पास छोड़ के जा रहा हूँ, तो बात खुद ब खुद वाजे हो जाती है। तो अब यहां से एक जो बात आई वो ये कि एक बड़ा मुश्किल मरहला दरपेश हुआ, भारी चीजें दो छोड़कर जा रहा हूं। कौन सी भारी चीजें? कुरान और अहले बैत, दूसरे के साथ साथ है। जब ये बात आए अगला जुमला क्या फरमाया खत्मी मरतबत ने? लई अफ्तरखा या लई तफर्रका, बहरहाल जुदा नहीं होंगे एक दूसरे से दोनों दुनिया में, यहां तक कि ये दोनों मुझसे हौस पर आकर मुलाकात करें। भाई अहले बैत की बात तो समझ में आ जाती है कि जनाब सैयदा जनाब अमीर से लेकर हसनैन अलैहिस्सलाम और हजरत हुज्जत, और फिर इनके साथ साथ जो जुड़ी हुई हस्तियां हैं हमेशा जनाब जैनब शहजादा अली अकबर और ये सब हस्तियां इंशाअल्लाह ताला रसूल खुदा के पास 12 इमामों की 14 मासूमिन की ताबईयत में पहुंचेगी रसूल खुदा की बारगाह में इंशाअल्लाह। बात समझ में आ जाती है, लेकिन ये कुरान कैसे पहुंचेगा और कौन सा कुरान पहुंचेगा? ये जो मेरे घर वाला कुरान है, आपके घर में जो है, जो मेरे महल्ले की मस्जिद में रखा हुआ है, जो हिंदुस्तान की किसी मस्जिद में रखा हुआ है, जो पाकिस्तान की किसी मस्जिद में रखा हुआ है, कौन सा कुरान? ये सारे कुरान जाएंगे दफ्तियों के बीच में कागज की सूरत में? यकीनन यहां मुराद है हकीकत है कुरान से। कुरान अपनी पूरी हकीकत और रानाई और जलवे के साथ नबी करीम के पास पहुंचेगा और ये जुदा नहीं होंगे। अब यहां से एक बात आ गई सामने, जब एक शख्सियत को किसी से मुत्तसिल कर दिया जाए, इस बात को सुन लिया क्योंकि मुझे एक हदीस आपके सामने पेश करनी है, और फिर वो जो हमेशा हर इमाम के बारे में मुख्तलिफ मौके पर गुफ्तगू हुई है, मैंने ये बात आपके सामने हमेशा पेश की, और आप दीगर भी दोस्तों से और हजरात से सुनते रहते हैं इस बात को, कि जब आपको एक शख्सियत से मुत्तसिल कर दिया गया, यानी अली है और कुरान, सैयदा और कुरान, हसन हुसैन अलैहिस्सलाम कुरान, इमाम सज्जाद कुरान, इमाम बाकर कुरान, जिस इमाम की हम शब शहादत मना रहे हैं, तो इसका मतलब यह है कि फिर रसूल खुदा की इस हदीस को सच साबित करना होगा इमाम मासूम को अपने अमल से, अपने कौल से, अपनी गुफ्तार से, अपने किरदार से। वरना तो लोग जब देखेंगे इमाम पंजुम को, जनाब इमाम बाकर अलैहिस्सलाम को, पांचों इमाम को जब देखेंगे और कुरान के साथ जोड़ ना मिला पाए तो ये बड़ा मसला हो जाएगा, और अहले बैत का जो तसलसल है उस पर एक जरबा पड़ेगा, चोट पड़ सकती है। लेकिन बड़ी अजीब बात है, बड़ी अजीब बात है कि है तो कुरान के साथ ये तमाम हस्तियां, लेकिन एक इमाम को हुक्म हदीस वसीयत, आपके सामने पेश कर चुका हूं मैं इस हदीस को गैबत नुमानी से, उसूल काफी से, गैबत शेख तूसी के, आसमान से वसीयत उतरी थी जिस पर 12 मोहरें लगी हुई थी, रसूल खुदा ने जाने से पहले वो किताब दी मौला कायनात को, और फिर होते होते हर इमाम ने मोहर को तोड़ा, जो लिखा था उस पर अमल किया। खूबसूरत बात यह हदीस की, खूबसूरत बात यह कि इमाम के ऊपर मोहर पर यह नहीं लिखा था कि ए हसन मुश्तबा तुम इस मोहर को तोड़ना, मोहर पे यह नहीं लिखा हुआ था कि ए हुसैन तुम इस मोहर को तोड़ो। रिवायत के अल्फाज है कि उसमें से एक मोहर को तोड़ा, जो लिखा था उसी के मुताबिक अमल किया। यह भी एक बड़ी गंभीर खतरनाक बात है, बड़ी अजीब समझ के लिहाज से हमारी। तो इंसान ये चाहता है कि उसकी शख्सियत कुरान के साथ जुड़ी है। अब अगर इमाम सज्जाद से कहा जा रहा है कि अतरिक वस्मुत, सर झुकाकर खामोशी के साथ घर में बैठ जाओ, गुफ्तगू मत करो किसी के साथ, शागिर्दों की तरबियत मत करो, और जैसे इमाम बाकर अलैहिस्सलाम की इमामत का दौर आए कहा जाए कि देखो ना तख्शे इल्लल्लाह और फस्सिर कुरान वस्तनेउल उम्मा, यह हमेशा मैंने पेश किया आपके सामने विलादत के मुताबिक मुनासबत से भी और आज भी, कि इमाम सादिक इमाम बाकर अलैहिस्सलाम से क्या कहा जा रहा है कि किसी अल्लाह के अलावा किसी से मत डरो, मत किसी से किसी का ख्याल रखो, वकुलिल हक सच बात कहो, और वस्तनेउल उम्मा, ये मैंने हमेशा ये बात आपके सामने पेश की है कि अब तो बच्चों को शायद याद आ गई होगी, याद हो गई होगी, इस्तना यानी किसी चीज को बनाना, यानी उम्मत रसूल खुदा को बनाओ। इमाम सादिक इमाम बाकर से कहा जा रहा है उस हदीस वसीयत में, रसूल खुदा की उम्मत बन चुकी है, लेकिन उम्मत बनाओ, यानी क्या मतलब? उम्मत का मतलब ये नहीं है कि आपने ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह पढ़ दिया, बल्कि जब तक आपकी एक एक चीज रसूल खुदा की सुन्नत और तौर तरीकों के मुताबिक नहीं होगी, उस वक्त तक आप उम्मत मुस्तफ़ा नहीं कहला सकते। रसूल खुदा आए इसीलिए थे कि आपको तमाम चीज़ें बताएं। वो चीज़ फासला हो गया 57 हिजरी में इमाम बाकर अलैहिस्सलाम की विलादत हुई, रसूल खुदा के इंतकाल के 47 बरस के बाद, मौलाए कायनात की शहादत के 7 बरस के बाद, और बाज़त मौलाए कायनात की शहादत के 27 बरस के बाद, इमाम हसन की शहादत के 7 बरस के बाद, और मौला हुसैन करबला के वाक़े की वाक़े से पहले 3 या 4 बरस पहले। तो आप देखिए कि ये जो उम्मत को बनाना है, जब 95 हिजरी में 95 हिजरी में इमाम सज्जाद की शहादत होगी, अब इमाम बाकर अलैहिस्सलाम मसनद इमामत पर जलवा अफरोज होंगे, तशरीफ फरमा होंगे। अब इमामत का दौर चलेगा 57 हिजरा, 95 हिजरी में किसकी इमामत चलेगी? इमाम बाकर की। कितने साल दौर इमामत रहा? 18 बरस, 18 ईयर्स। विलादत, दोबारा दोहरा रहा हूं सुने बच्चे, विलादत कब हुई? 57 हिजरी। इमाम कब बने? 95, 57 से 67, 77, 87 और 95। यानी जब इमाम की उम्र मुबारक 38 बरस 38 ईयर्स की थी, तब आप मसनद इमामत पर तशरीफ फरमा हो। इसका मतलब है कि इमाम बाकर अलैहिस्सलाम ने अपने जद इमाम हुसैन अलैहिस्सलाम को देखा, अपनी फूफी जनाब जैनब सलामुल्लाह अलैहा को देखा, मौला कायनात की दुख्तरान को आपने देखा जो आपकी फूफी लगी एक तरह से, आपने इमाम हुसैन की जियारत की है चश्मे ज़ाहिरी के जरिए, और आप इमाम सज्जाद अलैहिस्सलाम के साथ कितने बरस रहे? 38 बरस आपने अपने पितर बुजुर्गों की खिदमत में गुजारे। ये बात बताने का मतलब ये नहीं है कि इल्म हासिल किया कितने अरसे तक, ज़ाहिरी लिहाज से यकीनन इमाम हुसैन की खिदमत में जाते होंगे, इमाम बाकर गुफ्तगू होती होगी, जनाब जैनब की खिदमत में जाते होंगे, गुफ्तगू करते होंगे, और जो बातें बताती होंगी हस्तियां, वो इमाम उसको लेते होंगे और सीखते होंगे, समझते होंगे। लेकिन इमामत को इन चीजों की जरूरत नहीं होती हमारे अकीदे के मुताबिक। 38 बरस की उम्र में आप इमाम बने। कौन? इमाम मोहम्मद बाकर अलैहिस्सलाम। जैसा कि मैंने बताया 57 से 67, 77, 87, 77, 87। 30 साल ये और 95 वो, यानी तकरीबन 37-38 साल की उम्र में 95 हिजरी को, 95 हिजरी हज्जाज बिन यूसुफ की मौत वाकई हुई है। हज्जाज बिन यूसुफ आपके सामने है कि कैसा शख्स था और किस तरह का इंसान था। तो ये जो 95 हिजरी में हज्जाज बिन यूसुफ दुनिया से गया है, मौत वाकई हुई है उसकी, इमाम सज्जाद की इमामत का बहुत बड़ा अरसा किसके जमाने में है? हज्जाज बिन यूसुफ। और उसका जुल्म और सितम सबको पता है, किस तरह का जालिम और जाबिर आदमी था और किस तरह से अहले बैत पर, औलाद रसूल पर उसने क्या क्या जुल्म किए। हज्जाज बिन यूसुफ भी दुनिया से जाता है, इमाम सज्जाद अलैहिस्सलाम की शहादत भी उसी साल होती है, और उसके बाद इमाम मोहम्मद बाकर इमामत की मस्तद पर बैठते हैं, जलवा अफरोज होते हैं, तशरीफ फरमा होते हैं। अब यहां से आप देखिए कि हदीस वसीयत में क्या है, इस्तदअल उम्मा फसर कुरान, कुरान की तफसीर करो, उम्मत को बनाओ दोबारा से, वला तख्शा इल्लल्लाह, अल्लाह के अलावा किसी से मत डरो। तो ये इमाम सादिक। अब आप देखिए कि जो हदीस वसीयत में कई जुमला आपके सामने पेश किया, और हदीस लौ, हदीस लौ का वाक़ आपके सामने कि इमाम हुसैन अलैहिस्सलाम की विलादत के वक्त जनाब रसूल खुदा को मुबारकबाद के तौर पर परवरदिगार आलम ने हरे रंग की जबरूद के रंग की तख्ती भेजी थी, जो रसूल खुदा ने तोहफतन जनाब सैयदा को अता फरमाई थी। जाबिर गए मुबारकबाद देने के लिए शहजादी की खिदमत में, तो देखा शहजादी के हाथ में एक तख्ती है, फरमाया क्या है? बीबी ने जुमला फरमाया कि ये वो तख्ती है जिसमें मेरे शौहर और मेरे 11 बेटों के नाम है, और इसमें उनकी खसूसियत है, मेरे बाबा के पास आई थी, जिब्राइल लेकर आए थे तोहफे के तौर पर हुसैन की विलादत के बाद, और मेरे बाबा ने मुझे ये तोहफे में दी है, तवज्जो फरमाई। तो अब जाबिर ने वो दी और वो क्या हुआ, इबला हुआ, पूरी हदीस लिखी। उसमें इमाम बाकर के बारे में क्या लफ्ज है? शबी हो जद हिल महमूद, ये मोहम्मद है, अपने जद मोहम्मद मुस्तफा की शबी है। अल बाकर लिल्मी वल बादिल लिहिकमती, बहुत से लफ्ज होते हैं हम सुनते सुनते कहते हैं कैजुअल गुजर जाते हैं, Güzel yaptı. Tam Ruzan'ın sabah bu şam güzel yaptı. Ben de selamu aleyke abu abdullah ya sallallahu da sare. Selamu abu pere mal olsun. Abu Huda ka hud ve abki valid ka hud Huda ka hud. Pırtı rahat edin sabah şam ziyaret mi? Cülok pırtı. Tu kitne asani sen güzel yaptı. Ya İmam Rıza ki taraf ruh karke hem ziyaret pırtı kehti. Assalamu aleyke mughisa şi'ate ve zumar fi yomil ceza. Ya garib al-gurba ar-razi bil-qadr vel-qaza. Pırtı Ruzan'a cülok pırtı. Tofiq de khuda asani se guzar jate hain lekin is par soche arnazi bil qadr wal qaza wo hi fa shi'at wa zumar fi yawm al jaza iska matlab kya hai ye bade ghambi khatarnak bhari alfaz hai sar allah hum sare to ye hadith e law kya keh rahi hai hadith e wasiyat kya keh rahi hai hadith e wasiyat keh rahi hai ummat ki tashkil do hadith e law keh rahi hai shabih jadd al mahmud al baqir al ilmi wal ba'd al hikmati khudawand tbarak wa taala اللہ تبارک و تعالیٰ کیا فرما رہا ہے امام باقر کے بارے میں اب اس کے بعد سید ساجدین کا بیٹا محمد باقر میرا خلیفہ بنے گا اور میرے تمام چیزوں کا وارث زمین پر بنے گا خداوند تبارک و تعالیٰ فرما رہا ہے جو اپنے جد محمد مصطفیٰ سے شباہت رکھتا ہوگا اور الباقر لعلمی وہ جو میرا علم زمین پر آیا تھا یہ میں ترجمہ کرتے ہوئے آسان بھی کر رہا ہوں بات کو تاکہ سمجھ میں آئے جو میرا علم زمین پر آیا تھا اور جو محمد مصطفیٰ کے پاس تھا دھیرے دھیرے بتدریج گریجولی حالات بڑھتے گئے وہ علم چھپتا گیا چھپتا گیا حدیثوں کے پھیلانے پر حدیثوں کے پروپیگیشن پر حدیثوں کے پرنٹ ہونے پر حدیثوں کو ڈکٹیٹ کروانے پر حدیثوں کو لکھنے پر درس حدیث پر پابندی لگائی گئی 10 ہجری 20 ہجری 30 40 50 57 ہجری 67 95 ہجری یعنی 85 ایئرز 85 سال یہ سلسلہ چلتا رہا اب جو آئے گا میرا خلیفہ بن کر پروردگار گویا کہ فرما رہا ہے محمد باقر وہ میرے علم کو جس طرح سے ہل چلتا ہے جب کسان فارمر ہل چلاتا ہے زمین پر زمین کی پرتوں کو لیئرز کو نیچے سے نکال کر اوپر لاتا ہے اور پھر اس میں بیج کو بوتا ہے اگر زمین سنگلاخ ہو اگر زمین کمپیکٹ ہو چکی ہو زمین کے اندر کوئی چیز دھسائی نہ جا سکے بیجوں کو بویا نہ جا سکے سیڈز کو لگایا نہ جا سکے تو پھر کسی کام کی نہیں ہے لہذا امام باقر کا اس حدیث کی روشنی میں کیا ذمہ داری ہوئی لوگوں کے مسلمانوں کے دلوں پر جو رسول سے دوری کی گرد کی تہ جم چکی ہے اس کو جھاڑ کر دلوں کی زمین پر ہل چلا کر تعلیمات محمد مصطفیٰ کے بیج کو لگا کر اس کو پانی دے کر اس کو دھوپ پہنچا کر اس کے پودوں کی ٹرمنگ کر کے کاٹ چھانٹ کر کے حفاظت کر کے پروان چڑھائیں کس کو واستدعی الامہ امت کے پودے کو درخت کو یہ امام باقر علیہ السلام کی ذمہ داری اور پھر اس چیز کی وضاحت حدیث اللہ نے کس طرح کی شبیہ جدہ المحمود یہ اپنے جد محمد مصطفیٰ کی شبیہ ہے زمان فطرت میں جیسے کہ محمد مصطفیٰ آئے عیسیٰ کو گزرے ہوئے آسمان پہ گئے ہوئے کتنے برس ہو چکے تھے 500 550 برس ہو چکے تھے ایک دفعہ سرکار ختمی مرتبت نے مکے کی زمین پر قدم رکھا اور نورانی ہوئی مکے کی زمین تمام انبیاء کی تعلیمات کو اجاگر کیا تم کہاں جا رہے ہو میں وہی نبی ہوں جس کی بشارت موسیٰ نے دی بس جس کی بشارت عیسیٰ نے دی میں وہی آخر الزمان کا پیغمبر ہوں اب ایک دفعہ رسول خدا سب کو توحید کی طرف لے کر گئے اسی طرح سے بلکہ اسی طرح سے امام باقر علیہ السلام وسطن علم اصطناع یعنی کسی چیز کو دوبارہ مینوفیکچر کرنا اس کے پارٹس تو بکھرے ہوئے لیکن جوڑنا کسی طرح سے یہاں پر اصطناع یعنی وہ چیزیں امام باقر کے قلب مقدس میں ہیں جو رسول خدا کے پاس تھی امت کی تشکیل الباقر لعلمی میرے علم کو خداوند تبارک و تعالیٰ فرما رہا ہے الباقر لعلمی ہل چلاتا ہے جس طرح سے کسان زمین کی تہوں کو نکالتا ہے اس طرح سے محمد باقر میرے علم کی تہوں کو نکالے گا اجاگر کرے گا سب کے سامنے آشکار کرے گا پردہ گرائے گا ان پر سے ڈسٹنگ کرے گا صاف ستھرا کر کے چہرہ دکھائے گا اس کا ایک چیز والبعد الحکمتی اور میری حکمت میری وزڈم اس کی معدن ہوگا مائن ہوگا کان ہوگا یعنی کیا مطلب کان ہوگا یعنی اب یہ تمہاری اوقات ہے اب یہ تمہاری حیثیت ہے تمہاری کیپیسٹی ہے تمہاری ابیلٹی ہے کہ تم کتنا محمد باقر سے علم حاصل کرتے ہو کیونکہ آپ اگر نمک لینے جائیں دکڑ میں جو آپ کی دکان ہے گروسری کی پرچون کی دکان کریانے کی ہے آپ نمک لینے جائیں کہتا نمک نہیں ہے کہتا بھائی کیوں نہیں ہے वो कहता सरकार वो लॉकडाउन है, डिस्ट्रीब्यूटर की गाड़ी नहीं आ रही। अच्छा कब आएगी? कल सुबह आएगी 10 बजे। आपने उसने कहा नहीं है दवा। क्यों? डिस्ट्रीब्यूटर के पास खत्म हो गया है। तो आप गए डिस्ट्रीब्यूटर के पास, आपने तो क्या सिलसिला है भाई? उसने कहा सरकार जो पीछे से आती है ना, जो ट्रक आता है भर के कारखाने से, वो नहीं आ रहा। आप कारखाने में गए, आपने कहा नमक चाहिए। उसने कहा सरकार हमारे पास भी नहीं है। भाई आप तो कारखाना है नमक का, आप तो नमक को फिल्टर करते हैं, आप तो फैक्ट्री नमक की, यह प्रोसेस होता है नमक पूरा, आपके पास कैसे नहीं है? कहा असल में जो मैंने पिछले साल भी ये मिसाल दी थी, असल में जो खेड़ा पे ना इस्लामाबाद के पास कान है ना नमक की, वहां पे नमक खत्म हो चुका है। आप कहते ये गलत बात कह रहे हो। कहता खत्म से मतलब वहां से ट्रक नहीं आ रहा। हाँ अब आप गए कान पे, खेड़ा की नमक की कान पे। अब यहां कोई नहीं कह सकता आपसे यहां पे नमक खत्म हो गया। जाइए कुदाल लेकर, फावड़ा लेकर, छुरी लेकर, चाकू लेकर तोड़िए, जितना नमक उठाना है उठाइए। या अब आपकी कैपेसिटी पर है, अगर आप छोटी सी गाड़ी लेकर गए उसकी डिक्की में जितना नमक आता है रख लीजिए, अगर आप बड़ा सा ट्रक लेकर गए उसके पीछे जितना नमक आता है डाल दीजिए, अगर आप ट्रेन लेकर गए कोई ट्रेन में नमक डालिए जितना भरिए, और अगर आप शिप लेकर गए जो 1,00,000 टन सामान उठा सकता है उसमें भर लीजिए। बादिन कान में माइंड में से नमक खत्म नहीं होगा। अल बादिन हिकमत ही इमाम मोहम्मद इबाकर, मेरी हिकमत की मादिन है, जितना निकालोगे कम नहीं होगा। जो पूछो सवाल का जवाब देंगे तुम्हें, तुम्हें इल्म की तरफ देखा जाएगा। यह इमाम मोहम्मद इबाकर। अच्छा अब जो मैंने बात की आपसे वो ये शुरू में की थी कि कुरान के हम पल्ला है, कुरान के साथ साथ है। यहां से एक ताबूत की बात, अगर इमाम सज्जाद कुरान के साथ है, मौला हुसैन कुरान के साथ है, इमाम बाकर कुरान के साथ है, तो आपको कोई अपनी शख्सियत को इस तरह से दिखाना चाहिए ना कि लोग समझे कि आप कुरान के साथ हैं। एक्सपोज करें, नऊज़ु बिल्लाह गलत लफ्ज है लेकिन मैं समझाने के लिए कह रहा हूं। इंसान कहता है, मैं कहता हूं भाई मुझे बड़ी अच्छी क्रिकेट खेलनी आती है, मैं बड़े बड़े बैट्समैन के साथ खेला हूं, तो मुझे चाहिए कि मैं दिखाऊं वो काम करके दिखाऊं, मैदान में उतर के क्रिकेट खेल के दिखाऊं। अगर मैं कहूं जब भी मुझे ऑफर दी जाए, कहो नहीं हम बैटिंग करने नहीं आ रहे, तो इससे मेरी हैसियत मुतासिर होगी। अब अगर यहां पर हुक्म इमाम सज्जाद को कि देखो तुम हो तो कुरान के साथ, खामोश हो जाओ, सर झुकाओ, घर में बैठ जाओ, कोई किसी से बात नहीं करो, बहुत अकल कलील अंगुश शुमार 14 पोरे होती है उंगली की, इससे भी कम है इमाम सज्जाद के शागिर्द, ये हाल है इमाम सज्जाद की जमाने का, तो यहां से ताबूत समझ में आता है। इमाम सज्जाद को इस बात की कोई घबराहट नहीं है कि मुझे कहा जाएगा कि इमाम सज्जाद अरे तुम घर में बैठ गया, तुम अपने आप को बताओ तो सही कि तुम कुरान के हम पल्ला हो। यहां से ताबूत देखिए, कुरान के हम पल्ला है लेकिन हमें बताने की जरूरत नहीं है, हमें कतन ये बात कहने की जरूरत नहीं कि हम कुरान के हम पल्ला है। हम पल्ला है कुरान के, लेकिन कुरान है, लेकिन जो खुदा का हुक्म होगा हम उसके मुताबिक कामों को अंजाम देंगे। तो अब इमाम बाकर अलैहिस्सलाम को यह इजाजत मिलती है और उसके बाद इमाम ये काम करते हैं आकर। अब यहां पर देखिए आप कि मुख्तलिफ चीजें, इमाम के शागिर्द इमाम ने तरबियत की है और इमाम जिन बादशाहों के जमाने में रहे, देखिए मदीना मरकज है फुकहा का, मदीना मदरसा है, हौजा इल्मिया है, फुकहा यहां पर है बड़े बड़े, क्योंकि जिन्होंने असहाब से असहाब रसूल खुदा को देखा था, ताबईन को देखा था, तबे ताबईन को देखा था, वो सब मदीना। यानी मदीना क्या मतलब है? मदीना एजुकेशनल हब है। हुजूर मैं मस्कत में बैठकर तो कह सकता हूं, फिजिक्स की थ्योरी में बोल सकता हूं, लोग कहेंगे कहीं इधर से पढ़ लिया उधर से पढ़ लिया, कोई फिजिक्स जानने वाला होगा कहेगा मौलाना की बड़ी अच्छी मालूमात है। अच्छा अब मैं इधर गूगल से उधर उधर इंटरनेट से उतार रहा हूं, किसी को फोन किया और यहां पर जैसे तैसे आड़ी तिरछी बात कह के लोगों ने कहा भाई इंप्रेस हो गए मौलाना से, फिजिक्स बड़ी अच्छी, मौलाना का फिजिक्स बड़ा याद तूला है, मेडिकल में बोलने लगा, और आजकल जो अल्हम्दुलिल्लाह हर शख्स के पास मालूमात आ गई इंटरनेट वगैरह की वजह से। लेकिन अगर मैं जाकर फिजिक्स पे गुफ्तगू करूं हार्वर्ड या कैम्ब्रिज में, MIT में जो हब एजुकेशनल, अगर मैं किसी ऐसे शहर में जाकर बात करूं, फर्ज कीजिए मैं फलसफे पर जाकर बात करूं, बहुत बड़ी यूनिवर्सिटीज में जिनके नाम आपको मुझसे बेहतर आते हैं, वहां पर अगर सब सर झुका दे मेरे सामने, इसका मतलब यह है कि मैं एक बहुत बड़ी आलिम फाजिल शख्सियत हूं जो फिजिक्स के बारे में बोल सकता है। तो आप देखिए इमाम मोहम्मद इबाक कहां पर है? मदीने में, कि जो मुसलमानों का एजुकेशनल हब है। पहली बात जहन में आ गई आपके, इसको याद रखिए। दूसरी चीज, इमाम बाकर 57 हिजरी में विलादत हुई है, बनू उमैया की पीक का जमाना है, और बनू उमैया अपने जिस गवर्नर को मदीने भेजते थे, बड़ी इंस्ट्रक्शंस देकर भेजते कि देखो यहां पर बनू हाशिम है, औलाद अबू तालिब है, औलाद अलवी सादात अलवी है, और इमाम मोहम्मद बाकर की खसूसियत क्या है, मां की तरफ से भी हाशमी है, बाप की तरफ से भी हाशमी है, यानी अव्वल हाशमीयन जो इमाम बने हैं। लोग कहते हैं सबसे पहले हाशमी, गलत है, सबसे पहले हाशमी मासूमीन में, जो पहले हाशमी है वो जनाब अमीर है और जनाब सैयदा है, और उसके बाद जो मां और बाप दोनों की तरफ से फातिमी और अलवी है वो इमाम बाकर अलैहिस्सलाम है, कि जो बाद के आइम्मा में, वरना फातिमी और अलवी जनाब हाशिम तक, फातिमी और अलवी जनाब इमाम हसन भी, इमाम हुसैन भी है। तो ये देखिए आप जरा सा कि इसमें थोड़ी सी गलती हो जाती है, वरना हाशमी पहले इमाम बाकर अलैहिस्सलाम नहीं है, पहले हाशमी इमामत में इमाम अमीर मोमिनीन है, जनाब अमीर है, जनाब सैयदा है, पहली हाशमिया जो कि मरहले इस्मत पर है, तो बाप और माजरत अमीर मोमिनीन है, पहले इमाम जो कि बाप और की तरफ से भी हाशमी है और मां की तरफ से भी हाशमी। तो आप इस तरह से इस बात को देखिए कि ये सिलसिला है इस बात का। तो इमाम बाकर अलैहिस्सलाम के बारे में जो कहा जाता है वो ये, एक हमेशा सवाल किया था, मैं बताता हूं, हमेशा बच्चे पूछते हैं कि बताओ कि जिसके वालिद इमाम, जिसके दादा इमाम, जिसके नाना इमाम, तो वो कौन है? तो वो इमाम बाकर अलैहिस्सलाम। और जो इमाम बाकर की वालिदा के बारे में इमाम सादिक अलैहिस्सलाम फरमाते हैं, लम तुद्रक फी आल हसन मिस्लुहा, इमाम हसन की औलादों में जनाबे इमाम बाकर की वालदा से बढ़कर कोई किसी को देखा नहीं गया, क्योंकि इमाम हसन अलैहिस्सलाम की पोती थी जो कि मां थी किसकी, इमाम बाकर अलैहिस्सलाम की। और वाकया मौजूद है कि दीवार गिर रही थी और आपने कहा कि लम याजन लका या लम यूजन लका फिर सुकूत, रुक जा अभी तुझे इजाजत नहीं दी गई गिरने की, बेहक मुस्तफा, तुझे मोहम्मद मुस्तफा की कसम, दीवार गिरने से रुक गई, आप उठी और गई निकली दूसरी दीवार के पास, दूसरे मकाम पर बैठी कनीजों के साथ जो दमा थी आपकी, और फिर उसके बाद दीवार गिरी। जब इमाम सादिक, जब इमाम बाकर अलैहिस्सलाम को पता लगा, यानी इमाम सज्जाद अलैहिस्सलाम को जब पता लगा, तो आपने फिर सदका दिया वहां पर जाकर। तो ये एक मर्तबा है इमाम बाकर अलैहिस्सलाम की मां का। ये हस्तियां मामूली हस्तियां नहीं है। तो यहां पे क्या बात हो रही थी कि ताबूत बंदगी, इमाम को फिर हुक्म दिया गया, इस तरह से आ गया। अब आप देखिए जमाना क्या है, जो कि इमाम बाकर अलैहिस्सलाम का जमाना है, बनू उमय्या का पीक का जमाना, उरूज का वाकया करबला हो चुका है, यानी दीदा दिलेरी देखिए आप, दीदा दिलेरी देखिए आप, बेशर्मी देखिए आप, कि हमने हुसैन इब्न अली को कत्ल किया कर दिया जिसको लोगों ने देखा था रसूल के कंधे पर बैठते हुए। तो बाद के लोग क्या चीज है हमारे लिए, एक बढ़ गई है जुर्रत और तहव्वुर बढ़ गया है, बेअदबी बढ़ गई है, जब आप किसी को कत्ल कर दें कि जो बहुत ही बड़ा आलिम दीन है, तो फिर मस्जिद के दुक्कड़ के मस्जिद के इमाम की क्या हैसियत रह जाती है? जब आपने हुसैन इब्न अली को कत्ल कर दिया तो बकिया लोग, तो उनकी कोई हैसियत नहीं। लिहाजा इमाम बाकर अलैहिस्सलाम का जो जमाना था वो वलीद इब्न अब्दुल मलिक, सुलेमान इब्न अब्दुल मलिक और हिशाम इब्न अब्दुल मलिक, उमर इब्न अब्दुल अजीज, ये तीनों के तीनों जो बादशाह थे, ये बड़े अजीब किस्म का जमाना गुजरा है। और इनमें जो निस्बतन कहा जाए बेहतर है किसी हद तक, वो जनाब उमर इब्न अब्दुल अजीज का जमाना है, कि जिसको कह सकते हैं कि बहरहाल उर्दू में एक मुहावरा है कि कदरे आंसू तो पूछे कम अज कम, कि फदक लौटाया गया, सब में अमीर मुमिनीन के रास्ते को बंद किया गया। और गुफ्तगू होती थी उमर इब्न अब्दुल अजीज की, जब भी है मदीने में आते थे या गुफ्तगू होती थी तो इमाम बाकर अलैहिस्सलाम से ये इस तरह की गुफ्तगू है कि मुझे नसीहत कीजिए। बहरहाल मैं कह रहा हूं कदरे बेहतर जमाना। इन हालात में इमाम के जो मदुमैया के अब्दुल मलिक के जितने तीन बेटे, हिशाम, सुलेमान, यजीद, ये तीन बेटे अब्दुल मलिक के और उमर इब्न अब्दुल अजीज बेटे नहीं थे अब्दुल मलिक इब्न मरवान के, तो ये तीनों बेटे बड़े, इनके अजीब मिजाज था और बदुमैया के कि जिसके बाद सख्ती की गई, ये दमिश्क में होते थे लेकिन बहरहाल मदीना के गवर्नर को अहकाम जारी किए जाते रहते थे। अब यहां पर एक बड़ा अजीब मसला आया, वो ये आपको पता है कि इमाम जनाब जाबिर इब्न अब्दुल्ला अंसारी का वाकया आपके सामने कि जब इमाम रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि तुम जिंदा रहोगे यहां तक कि मेरे बेटे जो मेरा हमनाम होगा मोहम्मद उससे मुलाकात करोगे, जब इससे मुलाकात करें फाइजा लकई तो हूं फकरा हो बिन्नी सलाम, जब तुम मिलना उससे तो मेरा सलाम पहुंचा दो। वाकयात मुख्तलिफ तरह से नकल हुए, एक दफा घर पे थे जाबिर, एक दफा कभी कहीं पर है कि बाहर देखा तो बहरहाल, और जाबिर ने देख कर कहा कि शमाइल शमाइल रसूलुल्लाह, बिल्कुल रसूल खुदा के शमाइल रसूल खुदा के कैसा अंदाज है। और फिर जब देखा कौन हो किसके बेटे हो तो रिवायत के अल्फाज है कि जाबिर फजाल युकबिल कदमई है, अपने आप को गिरा दिया। और इमाम बाकर सलाम उस वक्त कितने बरस के, सगीर सिद्ध, बहुत बचपने का आलम है, पैरों को चुभना शुरू कर दिया। और फिर उसके बाद इमाम सादिक अलैहिस्सलाम को जब यह वाकया, माजरत इमाम सज्जाद अलैहिस्सलाम को जब यह वाकया पता लगा तो इमाम सज्जाद अलैहिस्सलाम पर एक तशवीश जाहिर हुई क्योंकि दुश्मनों का हर तरफ माहौल है और ये बात हो गई। और फिर उसके बाद इमाम बाकी अलैहिस्सलाम की खिदमत में जनाब जाबिर इब्न अब्दुल्ला अंसारी आते थे, और जब मुलाकात कर ली और सलाम पहुंचाया तो इमाम बाकी की आंखों से आंसू निकले कि ए जाबिर मेरे जद रसूल खुदा पर सलाम हो और तुम पर सलाम हो बेबो बल्लख था, क्योंकि तुमने रसूल खुदा का सलाम मुझे पहुंचाया। और जब मुलाकात हो गई कहा कि जाबिर देखो अपने कामों को समेटो, और जाबिर भी कहते थे कि अब मैं ज्यादा जिंदा नहीं रहूंगा क्योंकि रसूल खुदा ने कहा था कि अन कलील जब भी तुम मुलाकात करोगे उसके बहुत जल्द तुम्हारी मौत वाकई हो जाएगी। अब यहां पर ये वाकयात मुख्तलिफ है, लेकिन इसमें मैं एक बात सिर्फ कहना चाहता हूं कि एक शख्स था जो शाम से आया और इमाम बाकर की मस्जिद से दर्स में आता था। अब देखिए कि किस तरह से इमाम बाकर अलैहिस्सलाम का बर्ताव है, बिहेवियर किस तरह से है कि वो शाम से आ रहा है और इमाम बाकर के पास आकर बैठ रहा है, गुफ्तगू हो रही जो इनकी महफिल सचती थी। कहता है कि ये मैंने विलादत में भी पढ़ा था, फिर पढ़ा इन दोनों अक्षा मस्जिद से का हया निंदी बिंद, मुझे तुमसे शर्म आती है थोड़ा सा कि तुम अच्छे आदमी हो, मुझे हया आती है कि मैं तुमसे तुम्हारे पास ना हूं, तकल्लुफ तारों में बाहर आकर बैठ जाता हूं, मैं नहीं कह सकता तुम्हारे पास ना हूं। और आलम अन ताअता ताअतल्लाह व ताअत रसूल व ताअत अमीरुल मोमिनीन फी बग़्दिकुम, मुझे पता है कि खुदा की इताअत रसूल की इताअत और अमीरुल मोमिनीन किसकी, हिशाम इब्न अब्दुल मलिक और सुलेमान इब्न अब्दुल मलिक यजीद इब्न अब्दुल मलिक, इनकी बात हो रही है, इनकी इताअत तुम्हारे बुग्ज में है। बनू बिया के बादशाहों को शामिल करें ठीक है, लेकिन ये रसूल खुदा और खुदा की इताअत को भी शामिल कर रहा है इमाम बाकर अलैहिस्सलाम के बुग्ज के सिलसिले में। आप ये देखिए जुल्म कितना बड़ा है। वलकिन अराक रजुलन फसीहन, लेकिन मैं देखता हूं कि तुम बड़ी अच्छी गुफ्तगू करते हो, लका अदब व हुस्न लफ्ज, तुम बहुत मुअद्दब और वेल मैनर्ड आदमी हो, व हुस्न लफ्ज यानी जब तुम गुफ्तगू करते हो तो बहुत खूबसूरती के साथ करते हो। फाइनदमा इख्तलाफी इलाइका लिहुस्न अदबिक, मैं जो आमद और जामद हो रही है मेरी आमद और रफ रखे हो तुम्हारे साथ, ये इसलिए नहीं है कि मैं तुम्हें बहुत समझता हूं तुम इताअत खुदा की तरफ आ रहा हूं, बल्कि मैं मानता हूं तुमसे बोझ रखना खुदा की इताअत है, लेकिन लिहुस्न अदबिक तुम बहुत मुअद्दब आदमी हो, अच्छा लगता है तुम जिस तरह से बैठते हो। अब ये मैं खुद आज तक हल नहीं कर पाया कि किस तरह से बोझ के साथ साथ ये शख्स आता होगा, लेकिन बहरहाल वकान अबू जाफर यकूल लहू खैरन, इन सब बातें सुनने के बावजूद भी ये सब बातें इमाम बाकर अलैहिस्सलाम हमेशा उससे अच्छी गुफ्तगू फरमाते थे, उसके साथ अच्छे तरीके से बात करते थे। और लेकिन होते होते ये हुआ कि इमाम के अदब और अखलाक की वजह से जब ये मरा तो इसने वसीयत की कि मुझे इमाम बाकर मुझ पर आकर नमाज पढ़ाएंगे। तो जब ये मौत आ गई इसको, इमाम का मौला आपके पास जो आता था मर गया, इमाम ने कल्ला इतना बिलाद शाम बिलाद हर दिन बिलाद बर दिन वल हिजाज बिलाद हर दिन, शाम की ठंडी जमीन है, सरजमीन का मौसम ठंडा है, मदीना और हिजाज में गर्म मौसम है, कुछ दिन रुक जाओ तो खबरदार उसे दफनाना मत, जिंदा है वो मरा नहीं है, उस वक्त डॉक्टर वगैरह नहीं, बाहर आ थोड़ी देर के बाद वो जिंदा हो गया। और ये कहते हैं उठा कि अशदुद्दा का हुज्जतुल्लाह अला खल्क़ी व बाबुहु अल्लज़ी मिन युता, मैं गवाही देता हूं कि आप खुदा की हुज्जत है खुदा की मखलूक पर, और आप वही दरवाजा है जिससे गुजर कर खुदा तक जाया जा सकता है। फमन अता बिन गैरे का खाबा व खसरा, जो तुम्हारे दरवाजे के अलावा किसी और के दरवाजे से खुदा का सफर करे वो घाटे में रहा और बहुत पछताया। कैसे हुआ भाई ये बात, तुम कैसे ईमान ले आए? कहा कि मैं देखा आलम ख्वाब में कि कुछ लोग आगे कह रुदू इलाई है रूहा हूं फकसान ना मोहम्मद इब्न अली। खूब तवज्जो कीजिएगा, इमाम बाकर ने यही कहा कि मैं उसकी जिंदगी के लिए दुआ कर रहा हूं। इमाम बाकर ने कहा कि अभी मत देखो, शाम की सरजमीन ठंडी है, हिजाज की सरजमीन गर्म मौसम है। झूठ नहीं कहा इमाम ने, ये शब जिंदा हुआ कह रहा है कि मैं मर चुका था और मैंने देखा कि कुछ लोग आए हैं और ये कह रहे हैं कि फरिश्तों से मलकों से इसकी रूह को पलटाओ। इमाम बाकर ने दुआ की है, इमाम बाकर ने हमको हुक्म दिया है कि इसकी रूह को पलटाओ, इसलिए मैं आपकी इमामत का मुतरफ होकर उठा हूं। जिंदगी में मुझे मौत के बाद मैंने ये मंजर देखा कि मेरे अल्फाज हैं कि वहां पर आपकी हुकूमत है, जब फरिश्ता कह रहा है मुझसे मरने के बाद कि तेरे बारे में दुआ की है, मांगा है, हमसे हुक्म दिया है, हमसे कहा है, हिदायत दी हमको कि इसकी रूह को लौटाओ, तो मैं कैसे आपकी इमामत को ना मानूं। तो ये एक तरह से अजीब सिलसिला। अच्छा, अब यहां पर ताऊ से यमानी से एक रिवायत है कि ताऊ से यमानी ने आकर सवाल किया। अब देखिए, इमाम को अपने सवाल के जवाब बताने होते थे और इमाम जो सवाल के जवाब बताते थे, हो सकता है कि आजकल की साइंस या आजकल की नॉलेज और जो स्टडीज है, रिसर्च है, उसके मुताबिक कोई कहे ये जवाब गलत है इमाम का। लेकिन इमाम जो पूछने आता था, जिन जवाब को लेकर अपने जहन में आता था और वो चेक करना चाहता था कि इमाम ये जवाब सही देते हैं कि नहीं, तो फिर इमाम वो जवाब उस तरह से देते थे और उसी के जाविये निगाह से। मैं मिसाल दूं आपको, मैथमेटिक्स की बुक्स के आखिर में जवाब लिखे होते हैं, ठीक है, फलाने सवाल का जवाब क्या है, फलाने एक्सरसाइज नंबर 4.2 क्वेश्चन नंबर 1 उसका जवाब ये है। वो जवाब गलत प्रिंट हो सकता है। अब कोई बच्चा आया आपके पास, क्या कि बताइए 4.2 के पहले सवाल का जवाब क्या है, आप बताएं जो किताब में लिखा हुआ है, यही बताएंगे ना, क्योंकि बच्चा है वो आपकी बात कहां मानेगा कि आप देखो ये गलती इसमें यह हो गया, किताब छपी है, प्रिंटेड है, बेटर ये प्रिंट करने वाले गलती कर सकते हैं, कैसे हो सकता है? तो आप उसकी सतह में जाकर बात करते हैं कि तुम्हारे जहन में जो जवाब है गोया के वो ये है, यानी वो इस तरह से बताना कि देखो हमारे पास तमाम उलूम मौजूद है। तो ताऊ से हमारी रिवायत है, एक शख्स ने आकर कहा इमाम से मता हलका सुलसुन्नस, ऐसा कब हुआ कि दुनिया के 1/3 लोग मर गए, ऐसा कब हुआ कि दुनिया की 1/3 आबादी मर गई? इमाम ने फरमाया लम यमुत सुलसुन्नस कत या शेख, 1/3 आबादी दुनिया की कभी नहीं मरी है। अरब तुल मता हलका रुबउन्नस, तू दरहकीकत यह पूछना चाहता है कि 1/4 आबादी कब मरी है। वजालिक यौम कत्ल काबील हाबील, ये उस वक्त हुआ था कि जब काबील ने हाबील को कत्ल किया था, आदम हव्वा हाबील काबील, काबील जो था 1/4, आदम आबादी का 1/4, हव्वा आबादी का 1/4 और हाबील आबादी का 1/4, जब काबील ने आकर हाबील को कत्ल किया तो 1/4 लोगों को कत्ल कर दिया गया। तुम जो समझ रहे हो कि 1/3, तो तुमने आदम हाबील काबील को गिना है, तुम हव्वा को भूल गए। देखिए इमाम उसके सवाल को भी तस्दीक कर रहे हैं कि तुम्हारे जहन में ये है, तुम ये सुनना चाहते हो और ये तुम्हारी नीयत है। अब ये अगर कोई कहे इसका मतलब है आपको मानना पड़ेगा इसके पास इल्म है। दूसरा सवाल उसने किया, अच्छा ए जाफर ए मोहम्मद बागर, तुम्हें ये बताओ कि शैयुन कलीलहु हलालुन व कसीरहु हरामुन फिल कुरान, ए मोहम्मद बागर मुझे एक ऐसी चीज बताओ जो कुरान में है जिसको थोड़ा सा अगर खाया पिया जाए तो हलाल है, ज्यादा अगर खाओ पियो तो हराम है, कुरान में इसका जिक्र। अब आप बताइए, अच्छा इमाम के लिहाज से कोई मुश्किल सवाल नहीं है, क्यों मुश्किल सवाल नहीं है? क्योंकि इमाम के लिहाज से कोई भी सवाल मुश्किल नहीं है, सवाल हमेशा पूछने वाले के लिहाज से मुश्किल होता है, इमाम के लिहाज से कोई मुश्किल नहीं होता। अगर मैं आपसे कहूं 5,636 को मल्टीप्लाई कीजिए 4,638 से, मुश्किल सवाल है, आपने लिखा कैलकुलेटर दबाया, कैलकुलेटर के लिए कुछ मुश्किल नहीं है, मेरे और आपके लिए मुश्किल है कि कागज कलम लेकर पेंसिल और पेपर लेकर इसको मल्टीप्लाई करें और डिवाइड करें। कहा कि देखो कुरान में एक चीज है शैयुन कलीलहु हलालुन व कसीरहु हरामुन फिल कुरान, ये बताओ कुरान में कौन सी ऐसी चीज है जिसको ज्यादा अगर इस्तेमाल करो, ज्यादा खाओ पियो बड़ी क्वांटिटी में तो वो हराम है, कम क्वांटिटी में यूज करो, पी लो या खा लो तो हलाल है, कहां है कुरान में? امام نے فرمایا دہر تالوت، وہ تالوت کی نہر ہے جو سورہ بقرہ میں ذکر آیا ہے کہ جہاں پر ان اللہ تمہیں پروردگار مبتلا کرے گا بے نہر، ایک نہر تمہارے سامنے آئی، ایک دریا، ایک کینال تمہارے سامنے آئے گا، جو بھی اس میں سے الا من اغترف غرفتم میں یدے، جو ایک چلو پیے گا وہ بچ کے نکل آئے گا، جو زیادہ پیے گا یاد رکھنا وہ گمراہ ہو جائے گا، کفر پر آ جائے گا، کافر ہو جائے گا. تو قرآن میں نہر تالوت، تالوت کا جو دریا تھا، جب حضرت سلیمان اور داؤد سے تعلق رکھنے والے تالوت نے جب حملہ کیا تھا، تالوت اور جالوت کی جنگ ہوئی تھی اور جناب تالوت نے جالوت کو قتل کیا تھا، تو وہاں پر یہ ایک نہر آئی تھی. لشکر والوں سے کہا گیا دیکھو ایک چلو بھر کے پانی پینا، ایک چلو سے زیادہ نہیں، صحرا کا سفر طے کر کے آئے تھے، لہذا کون سنتا. کچھ ہی لوگوں نے ایک چلو بھر کے پانی پیا، جن لوگوں نے صرف ایک چلو پانی پیا تھا ان کے لیے تو سجدہ بچ کے نکل آئے، باقیہ نے پیا، حرام تھی چیز اور وہیں پر وہ سب برباد ہو گئے، کافر ہو گئے، دین سے پھر گئے. لہذا مولانا فرمایا قرآن میں نہر تالوت کا ذکر ہے کہ ایک چلو کم، اس کا کم مقدار، کم کوانٹٹی جائز تھی، زیادہ پینا حرام تھا. اس نے کہا اچھا ایک اور سوال کا جواب دو، ان صلات مفروغات بغیر وضو، ایک نماز ایسی ہے جو واجب ہے لیکن وضو نہیں ہے اس میں، وصوم لا يحجز عن اكل وشرب، ایسے روزے کے بارے میں بتاؤ جس میں کھایا بھی جا سکتا ہے، پیا بھی جا سکتا ہے، اور ایسی واجب نماز کے بارے میں بتاؤ جس کو وضو کے بغیر پڑھا جا سکتا ہے. بتائیے، قرآن میں ہے، امام سے پوچھنے آیا. امام نے فرمایا فقال علیہ الصلاۃ صلی اللہ علیہ یا باقر الروم صلی اللہ علیہ یا محمد ابن علی ایہا الباقر ابن رسول صلی اللہ علیہ صلاۃ کثیرۃ متواترۃ مترادفۃ متکاملۃ دائمۃ، پروردگار پہ دوام ملکک و سلطانک و جبروتک و ملکوتک، ایسی نماز کے بارے میں بتاؤ ہے محمد باقر کہ جو واجب ہے، وضو نہیں ہے اس میں، اور ایسے روزے کے بارے میں بتاؤ کہ جو روزہ رکھا جاتا ہے لیکن اس میں کھا بھی سکتے ہیں، پی بھی سکتے ہیں، کون سا روزہ، کون سی نماز، چکرا جائیں ہم اور آپ ہو، کسی صاحب نے کہا ہم اور آپ ہو کیوں ایسی جگہ پر. امام نے فرمایا الصلاۃ علی النبی، قرآن میں آیا نبی کریم پر صلات، جو صلات تم نے کہی ہے، ان صلات مفروغات، اس صلات کے بارے میں بتاؤ کہ جو واجب ہے لیکن اس میں وضو کی ضرورت نہیں ہے. امام نے فرمایا یہ وہ صلات ہے جو نبی پر ہے، قرآن میں فرماتا ہے خدا ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما، اے ایمان لانے والو فرض ہے تم پر کہ نبی پر درود بھیجو، یہ وہ فرض ہے، درود بھیجنا فرض ہے لیکن اس میں وضو کی ضرورت نہیں ہے. کیا کہنے. پھر فرمایا اب جو تم نے یہ پوچھا کہ وہ روزہ بتاؤ کہ جس میں کھایا بھی جا سکتا ہے، پیا بھی جا سکتا ہے، تو کہا وہ جناب مریم کا روزہ ہے کہ جہاں خدا نے حکم دیا تھا مریم روزہ رکھو، صوم صمت، چپ کر روزہ رکھو، کسی سے گفتگو مت کرنا، گفتگو کی روزہ ٹوٹ جائے گا، گناہ ہوگا، لیکن کھا بھی سکتی ہو. تو فرمایا اتنی نظر تو الرحمٰن صوما، یہ وہ سو روزہ ہے جو جناب مریم نے قوم بنی اسرائیل سے کہا تھا جب انہوں نے کہا کہ مریم یہ کیا حرکت ہے، یہ کیا غلط کام ہے، کہا کہ اشارے سے کہا اتنی نظر تو الرحمٰن صوما، اشارے سے کہا میں نے چپ کر روزہ رکھا ہوا ہے. مریم کھا سکتی تھی، پی سکتی تھی، لیکن اگر بولتی تو گناہ ہوتا، حرام ہوتا. جس طرح سے روزے میں تم رمضان المبارک کے کھا سکتے ہو، طاقت ہے لیکن حرام ہے، پیو حرام ہے، روزہ ٹوٹ جائے گا، لیکن گفتگو کر سکتے ہو کیونکہ گفتگو سے روزہ نہیں ٹوٹتا. اسی طرح سے مریم کا روزہ تھا، ہے روزہ لیکن چپ کا روزہ ہے، صوم و صمت ہے، خاموشی کا روزہ ہے. لہذا اتنی نظر تو رحمت صوم. کہا کہ اچھا اخبرنی عن شیء یزید و ینقص، اس چیز کے بارے میں بتاؤ جو بڑھتی ہے اور کم ہوتی ہے. فرمایا القمر، وہ چاند ہے. امام نے فرمایا پہلی تاریخ کو کریسنٹ ہوتا ہے، ہلال ہوتا ہے، چودہویں تاریخ کو بدر ہوتا ہے، فل مون ہوتا ہے، اور پھر دوبارہ ہلال ہو جاتا ہے، کریسنٹ ہو جاتا ہے. شیون یزید و ینقص، کم بھی ہوتا ہے، زیادہ بھی ہوتا ہے، وہ آسمان کا چاند ہے. فرمایا اچھا ایسی چیز کے بارے میں بتاؤ یزید ولا ینقص، جس کی تعداد ایک بڑھتی جا رہی ہے لیکن کم نہیں ہو رہی. امام نے فرمایا البحر، اس میں سے جتنا پانی نکالو پیچھے سے اتنا پانی آ جائے گا، تعداد بڑھتی رہے گی، کبھی کم نہیں ہوگی. فرمایا اچھا وہ چیز بتاؤ کہ ینقص ولا یزید، کہ جو کم ہوتی ہے لیکن بڑھتی نہیں. امام نے فرمایا العمر، یہ تیری اور ہماری عمر ہے، کہ جو کم ہوتی ہے بڑھتی نہیں ہے. فرمایا اچھا، اس شخص نے پوچھا اچھا اخبرنی عن طائر، مجھے اس پرندے کے بارے میں بتاؤ کہ تارا مرتن ولم یتر قبلہا ولا بعدہا، مجھے اس اچھلنے والی چیز کے بارے میں بتاؤ، پرواز کرنے والی چیز کے بارے میں بتاؤ कि एक दफा उसने परवाज की है, ना उससे पहले परवाज की थी ना उसके बाद परवाज की है। इमाम ने कहा जाका तूरो सैना, ये सैना का पहाड़ है कि जहां कुरान में परवरदिगार ने जब कौम बनी इसराइल को सजा देनी चाहिए तो जिब्राइल को हुक्म दिया कि जिब्राइल इस पहाड़ को उठाओ और कौम बनी इसराइल के सर पर मुअल्लक कर दो कि जब तक ये तौबा न करे, जब तक इंसान न बने, ये जब तक आदमियत के जामे में ना आ जाए, अपनी औकात में ना आ जाए, तौबा ना करे, उस वक्त तक लटका रखो। तौबा नहीं करोगे फेंक देंगे तुम्हारे सर पर पहाड़ को, कुचल कर बिल्कुल तुम्हें बिस्मार कर देंगे, हड्डी पसली एक हो जाएगी, बहुत बड़ी तकलीफ दे आएगी, पहाड़ के नीचे कुचल के रख देंगे तुमको। तो वो तूरे सीन खुदा ने कुरान में कहा वाइज दतक नल जबल फौकहुम कअन्नहुज़िल्लह, याद करो बनी इसराइल वक्त के जब हमने पहाड़ को तूरे सीना को तुम्हारे ऊपर रख दिया था और वो गोया के आसमान से उखड़ चुका था, गोया के परवाज कर रहा था, न उससे पहले वो पहाड़ उड़ा न उसके बाद वो उड़ा, तो एक ही दफा उड़ा। अच्छा ए मोहम्मद बाकर अखबिरनी अन कौमिन, हमें उस कौम के बारे में बताओ कि शहदु बिल हक वहुम काज़िबून, जिन्होंने सच बात कही थी लेकिन झूठे थे। ये तो बड़ी अजीब बात है, खुद कह रहा है शख्स शामी दमिश्क से आया हुआ कि ऐसे लोगों के बारे में बताओ कि कुरान जिनको ये कह रहा है कि सच कह रहे हैं, बात सच की है लेकिन झूठे, ये कौन लोग हैं? फरमाया इमाम ने अल मुनाफिकून, ये सूरह मुनाफिकी में जिनका जिक्र है वो मुनाफिक हैं, ही ना कालू, जब इन्होंने ये कहा नशहदु अन्नका रसूलुल्लाह, हम गवाही देते हैं कि आप रसूल हैं, ये बात हक है कि मोहम्मद मुस्तफा अल्लाह के रसूल थे, लेकिन ये झूठे थे क्योंकि ये सच्चे दिल से नहीं कह रहे थे, इजहार हक किया था लेकिन क्योंकि इनके दिल में ईमान नहीं था लिहाजा झूठे थे। लिहाजा आपने इस बात पर तवज्जो की कि किस तरह से इमाम ने ये तमाम चीजें बयान फरमाई और किस तरह से इमाम ने ये बताया और समझाया लोगों को कि हम जो है वो हमारे पास इल्म है, वो इल्म जो तुम कहीं से तुम्हें जिसका जवाब नहीं मिलेगा। और वाकयात इतने ज्यादा है इमाम के, जाहिर सी बात है कि क्या कहा जाए और क्या किया जाए, लेकिन मेरी दरखास्त है कि जो नसीहत है इमाम ने जाबिर बिन रज़ी ने जोफी को बयान फरमाई वो आप जरूर पढ़ें, कहीं से भी मिले आपको, अब तो हर चीज का तर्जुम हो चुका है। और देखिए जाबिर इब्न यज़ीद जोफी वो है कि इमाम बाकर अस्सलाम ने अपने तमाम शागिर्दों, जाबिर यज़ीद जोफी बड़े अहम तरीन शागिर्दों में से हैं और ये वो शागिर्द, इसी तरह से अबू हमदा सुबादी भी शागिर्द हैं और ये वो शागिर्द हैं जो इमाम सज्जाद के थे और उसके बाद इमाम बाकर अस्सलाम भी शागिर्द ही बने। तो ये वो शागिर्द हैं जिनकी तरबियत फरमाई, 30,000 हदीसें इमाम बाकर अस्सलाम ने फैलाई, 30,000 हदीसें, यानी एक हदीस से कितना इल्म निकलता, 30,000 हदीसें आपने बताई। और जाबिर इब्न यज़ीद जोफी कहते हैं कि मुझसे इमाम बाकर और इमाम जाफर सादिक अलैहि सलाम ने 50,000 हदीसें मैंने सीखी इमाम सादिकैन से, यानी इमाम बाकर और इमाम सादिक अलैहि सलाम से। जब भी सादिकैन का लफ्ज आए तो इमाम बाकर पांचवें छठे इमाम मुराद हैं। तो जाबिर इब्न यज़ीद जोफी कहते हैं कि मैंने 50,000 हदीसें सीखी और मैंने इमाम सादिक इमाम बाकर अलैहि सलाम से फरमाया, अर्ज की या रसूलल्लाह, ये हदीसें इमाम ने कहा कि खबरदार इजाजत नहीं है तुम्हें किसी को यह हदीस बताने की। सोचिए आप 50,000 हदीसें, इजाजत नहीं है बताने की। तो वाकई वाकई बड़े अजीब है। तो ये 30,000 हदीसें जो हैं, और ये फिर वही बात है कि फिर इमाम ने कहा था जाबिर से कि जाबिर देखिए जब भी जाबिर का नाम आए तो दो जाबिर हैं हमारे पास, अगर इमाम जाफर सादिक के जमाने में आए या इमाम बाकर अलैहिस्सलाम की इमामत के जमाने में आए तो ये जाबिर इब्न अब्दुल्ला अंसारी नहीं है हदीस के सवाल है, या इमाम हुसैन के जो पहला जाहिर जिसको कहा जाता है, ये जाबिर इब्न यज़ीद जौफी है जो कूफी थे। लिहाजा इमाम ने तरबियत की। कुबैत असदी शायर अहले बैत हैं जिन्होंने दोहे लिखे मरसिये लिखे, इमाम ने इनकी तरबियत की और बड़े अजीब अंदाज से इन सब की तरबियत की, शायर की तरबियत कर रहे हैं। जो शख्स जो उलूम पूछने आ रहा है, 30,000 हदीसें कोई मामूली चीज नहीं। लिहाजा अब आप देखिए कि उमर इब्न अब्दुल अजीज बहरहाल एक शख्सियत है जिनको तारीख ने अच्छे नामों के साथ याद रखा है, तारीख की बात कर रहा हूं, तारीख ने अच्छे नामों के साथ याद रखा कंपेरेटिवली। जब मदीना आते थे तो दो तीन दफा गोया की मुलाकात हुई इमाम बाकर अलैहिस्सलाम से। इमाम बाकर अलैहिस्सलाम की इमामत का जो जमाना है वो 18 बरस का है, तकरीबन 18 बरस, क्योंकि 95 हिजरी में आप इमाम बने और 114 हिजरी में आपकी शहादत हुई, तो 114 हिजरी और 95 हिजरी 19 साल तकरीबन हुए। अच्छा अब ये आए जनाब उमर इब्न अब्दुल अजीज इमाम सज्जाद के पास, कहा कि उसी का या इब्न रसूलल्लाह मुझे नसीहत कीजिए। कहीं उसी का मैं तकमील्ला सबसे पहली अहम नसीहत जो है तकमे की वसीयत कर रहा हूं तुम्हें। अब इससे पहले कि मैं इस पर गुफ्तगू करूं, उमर इब्न अब्दुल अजीज और इमाम सज्जाद के साथ जो गुफ्तगू हुई उसमें थोड़ी सी एक बात और आपसे आपके सामने पेश करूं। देखिए इंसान की हिकमत का कब पता चलता है, यह मैं किन बच्चों के लिए बात कर रहा हूं, यह बच्चों के लिए बात कर रहा हूं और उन लोगों के लिए कि जो इमाम की शख्सियत को बहैसियत साहिब हिकमत बताना चाहते हैं। हम इमाम को साहिब नस के जरिए समझते हैं, फर्क है दोनों में। साहिब हिकमत कहकर इमाम की शख्सियत को समझवाना कि पजस थी, मालिक थे इमाम बाकर हिकमत और विजडम के। देखिए हमारे इमाम के पास ये चीजें थी, ये दूसरा तरीका है बिल्कुल। और एक दफा नस और हदीस के जरिए इमाम को समझना ये दूसरा तरीका है। वहां पर अलग एफर्ट्स करनी पड़ती है, यहां पर अलग एफर्ट्स करनी पड़ती है, लिहाजा इसको बहुत अच्छी तरह समझ लिया। तो हम अगर इमाम की शख्सियत को समझाना चाहें लोगों को कि इमाम साहेब हिकमत थे, मालिक थे विजडम के, तो ये वो हदीसें जो बच्चे और बच्चियों के लिए कह रहा हूं। कॉलेज यूनिवर्सिटी के बादशाह आता है, कौन बादशाह जरा सुन लीजिए, जिब्राल्टर फ्रांस की सरहदों पर, स्पेन आपके हाथ में आ चुका है, बाबुल समरकंद बुखारा चीन की सरहद तक आप पहुंच चुके हैं, हिंदुस्तान आपको खिराज देता है, ईरान आपके पास है, आजरबैजान आपके पास है, सेंट्रल एशिया आपके पास है, नॉर्थ अफ्रीका आपके पास है, अफ्रीका का बर्रेआजम अफ्रीका का ईस्टर्न पार्ट आपके पास है। यानी क्या मतलब, यानी अगर आज की सुपर पावर्स को देखें तो आप नहीं समझ सकते कि क्या हुकूमत थी बनू भैया की। ऐसा बादशाह अगर आपसे बात कर रहा है कि इज़्ज़ी या औसनी जबना रसूला, मुझे नसीहत कीजिए, मुझे हिदायत दीजिए, मुझे आप बताइए क्या करना है, मुझे मेरा मुझे वाज़ो नसीहत के जरिए समझाइए। तो अब इमाम कहे बादशाह से ऐसे कि तुम अव्वल वक्त नमाज पढ़ो, कोई ताल्लुक ही नहीं है उसका इस बात से, तुम रोजा रखो, ज़कात दो, एक जुमले में समेटा तमाम बातों का, उसी का बेतकमल्ला अल्लाह से डरते रहो, नमाज रोजा हज ज़कात तब कुरान की तिलावत, झूठ ना बोलना, हराम ना खाना, जुआ ना खेलना, शराब ना पीना, सब इसमें आ गया, उसी का बेतकमल्ला। अब जो तुम्हारे काम की बात है, देखिए बहरहाल इस पर मैं बात क्या करूंगा, वो बात कहीं और निकल जाएगी। अब इमाम बादशाह को नसीहत करें, सुल्तान को, जो कि जिसकी जलालत, जो मालिक की जलालत है, जो मालिक की अजमत है, मैंने बताया कहां से कहां तक सल्तनत फैली हुई है। इमाम ने फरमाया देखो दूसरी नसीहत, पहली नसीहत है कि तक्वा इलाही अख्तियार करो, दूसरी नसीहत क्या है, वान तत्तखिज सगीर अल मुस्लिमीन वलदन व औसतहुम अखन व कबीरहुम अबन। मैं तुम्हें दूसरी नसीहत यह है, पहली तो कि तक्वा इख्तियार करो, दूसरी नसीहत यह कि जो मुसलमानों में बच्चे हैं उनको अपना बेटा मानो, बेटा करार दो, एडॉप्ट करो उनको बेटे के लिहाज से, व औसतहुम जो मिडिल एज के लोग हैं उनको अपना भाई समझो, और जो बुजुर्ग है उनको अपना बाप समझो। खूब तवज्जो कीजिएगा, सबसे अहम मसला क्या है, किंग के लिए, सुल्तान के लिए, बादशाह के लिए, सब्जेक्ट ऑफ द एम्परर, बादशाह की रियाया रायत, रायत के लिहाज से यह है साहिब हिकमत इमाम बाकर कि जो बादशाह को वो नसीहत कर रहे हैं कि जो बादशाह की, खूब तवज्जो कीजिएगा, इमाम वो हस्ती होता है कि जब नसीहत लेने जाए तो जरूरत की नसीहतें करें, और जिस जगह पर आप बैठे हैं उसके मुताबिक आपको सिखाए और समझाए। तो इमाम ये नहीं कह रहे कि क्या नहीं कह रहा, वो बात लंबी हो जाएगी, मैं उस तरफ जाना नहीं चाहता। इमाम कह रहे भैया जिस दस्तरखान पर बैठे उसको तो संभालो, तुमसे अपना मुल्क अगर नहीं समझेगा तुम दूसरों की क्या बात करोगे। तो कारे जमीन साखती के मैं आसमान नहीं पर्दाखती, जमीन के कामों को देखो, जो तुम्हारी रियाया तुम्हारे दस्तरखान पर बैठी है कितनी खूबसूरत नसीहत की है, पहली चीज ये। दूसरी चीज, जब बादशाहों को नसीहत करें, नसीहत उल मुलूक, तो आइम्मा ने बताया कि एहतराम के साथ बात करो बादशाह के साथ, इकराम के साथ बात करो बादशाह के साथ, जो तुम्हारे मुल्क का बड़ा है, जो तुम्हारे इलाके का, जो तुम्हारे स्टेट का, जो तुम्हारे प्रोविंस का, सिटी का जो बड़ा है, तमीज से बात करो उससे, अदब के साथ बात करो, गवारों की तरह बात मत करो, जुहला की तरह बात मत करो, बेअदबी के साथ बात मत करो, बात करो तमीज अदब के दायरे में। क्या कहा था उस दबिश्की ने, वलकिन इन दो इख्तिलाफ इलाइका, मैं जो तुम्हारे पास आता जाता हूं, ले हुस्न अदब, ले हुस्न अदबिक, بے ادبی کو حسن لفظ، تم جو گفتگو کرتے ہو جو تمہارا ادب ہے وہ دیکھتا ہوں تمہارے پاس آتا ہوں. وکان ابو جعفر لا یقول لہ الا خیر، لیکن امام حسین سے ہمیشہ اچھی طرح سے بات کرتے تھے. یہ نہیں کہ اچھا نہیں سمجھتے تو کیوں آ رہے ہو، جاؤ نکلے یہاں سے، نکل جاؤ فورا، کھڑے کھڑے نکال دیں گے تمہیں، ہم رسول خدا کے نواسے، شکایت کر دو بھی گورنر سے جا کر. تو یہ سب نہیں، پیار سے بات کی، احترام. تو بادشاہ جب نصیحت لینے آ رہا ہے مالک کے جو جلالت کا، امام کیا فرما رہے ہیں، کتنی خوبصورت، یعنی بادشاہ کو جو بری بھی نہ لگے، اور بادشاہ کی سمجھ میں یہ بات آئے کہ محمد ابن علی ابن باقر، یہ جو امام باقر ہے، جو رسول خدا کا پوتا ہے، یہ حکومت کی لالچ میں نہیں ہے. جو حکومت کی لالچ میں ہوتا ہے، جو حکومت کی طاقتوں میں ہوتا ہے، وہ کبھی بادشاہ کو وہ نصیحتیں نہیں کرے گا جس سے بادشاہ کی بادشاہت اور جم جائے. آپ بتائیے، اگر بادشاہ بچوں کو اپنا بیٹا سمجھے، بوڑھوں کو اپنا باپ سمجھے، درمیانی عمر کے لوگوں کو اپنا بھائی سمجھے، تو کتنا اچھا سلوک کرے گا بادشاہ. جب اچھا سلوک کرے گا رعایا کے ساتھ، تو رعایا بادشاہ سے محبت کرے گی. بادشاہ چاہتا کیا ہے؟ بادشاہ چاہتا ہے ہمیشہ، حاکم کیا چاہتا ہے؟ رعایا محبت کرے. تو جو عقلمند اور دانا بادشاہ ہوتے ہیں، ان کی رعایا ان سے محبت کرتی ہے، ان کے ساتھ ساتھ رہتی ہے، اور جب وہ بڑھ جاتے ہیں ان کے لیے دعا کرتی ہے. یہاں میں مثال دے دوں، مجھے کوئی آر نہیں ہے. آپ دیکھیے کہ سلطان مغفور مرحوم سلطان قابوس جو یہاں سے گئے، ہم نے دیکھا یہاں پر سب، اور ہم جو یہاں پر ہندوستان پاکستان کے لوگ ہیں، یہ کسی سے ٹکی چھپی بات نہیں کہ غیر موجود کی کمرے میں چار یا پانچ ہم لوگ بیٹھے ہوئے، انڈو پاک کے لوگ، تو وہاں پر بھی موجودہ سلطان کا بھی، اور جو چلے گئے ان کا بھی نام احترام کے ساتھ لیا جاتا ہے. اب آپ دیکھیے اور بھی تاریخ میں واقعات موجود ہیں، ابھی حال ہی میں کہ جو بعض عرب ریاستوں کے بادشاہ ہیں، ان کا نام بڑا احترام کے ساتھ ان کی رعایا لیتی ہے. تو بادشاہ کب اور حاکم؟ جب محبت کے ساتھ رہے، تو محبت کے ساتھ بادشاہ، لہٰذا رعایا اس کے ساتھ بڑے اچھے طریقے سے گفتگو کرتی ہے. امام نے فرمایا جو بچے ہیں ان کو، جو چھوٹی عمر کے بچے ہیں ان کو اپنی اولاد سمجھو، درمیانے درجے کے لوگوں کو اپنا بھائی سمجھو، اور جو بوڑھے ان کا باپ سمجھو. جب سمجھو تو کیا کرو ان کے ساتھ؟ فرحم ولدک، تم اگر باپ ہو بچوں کے، تو رحم دلی کے ساتھ پیش آؤ اپنے بچوں سے. وصل اخاک، اور اگر یہ درمیانی عمر کے لوگ تمہارے بھائی سمجھائے تم نے انہیں، تو ان کے ساتھ اپنا رشتہ ناتا اچھے طریقے سے جوڑو. وبر اباک، اور دیکھو بر اباک یعنی کیا مطلب، یعنی برا یبرو، اپنے باپ کے ساتھ اچھا سلوک کرو، احترام کا سلوک کرو، کیونکہ بڑی عمر کے لوگ تمہارے باپ ہیں. واذا صنعت معروفا، اور جب اچھا کام کرو تو اس کو پرورش چڑھاؤ، اس کو ختم نہ مت ہونے دو، اچھے کاموں کی تعداد کو بڑھاؤ. تو اب مجھے بتائیے آپ کہ اگر کوئی یہ کہے کہ امام، یہ اگر شکایت لگائی جائے بادشاہ کے پاس جا کر، دیکھو یہ رسول خدا کے بیٹے ہیں اور یہ خلافت چھیننا چاہ رہے ہیں اور یہ سیاسی ایفرٹس کر رہے ہیں، تو یہ بات غلط ثابت ہوگی نا. یعنی کس طرح سے آپ یقین دلائیے کہ ہم کسی سیاسی کام میں نہیں ہیں، ہم کسی پولیٹیکل چیز میں نہیں ہیں، ہم اسٹیٹ کے ساتھ وفادار ہیں، ہم تمہارا اچھا چاہتے ہیں، تبھی تو تمہیں یہ بات کر رہے ہیں. یہ بہت باقی کتنی خوبصورت نصیحت. اب آئیے، یہ بادشاہ کے ساتھ کی. اب چلیے جابر ابن یزید جوفی. اب یہ جابر ابن یزید جوفی بالکل ڈفرینٹ، مختلف انداز ہے. کیوں؟ یہ اصحاب سر امام باقر میں سے، جس طرح سے میسم، مقداد، ابو ذر، سلمان، یہ مولا کائنات جناب امیر کے ساتھ اصحاب سر میں سے تھے. جابر ابن یزید جوفی اصحاب سر میں سے، یعنی رازدار ترین صحابی. اگر امام کو کوئی بات کہنی ہوگی، رازدار کا مطلب یہ نہیں ہے کہ ہمارے گھر میں 500 تلواریں کل حملہ کریں گے، کسی کو مت بتا، نہیں. علم کے لحاظ سے، معرفت کے لحاظ سے، عرفان الہی کے لحاظ سے، قرآن کی تفسیر کے لحاظ سے، فلسفے اور حکمت کے لحاظ سے، علم کلام کے لحاظ سے، فقہ کے راز، کلام کے راز، تفسیری نکات کے راز، یہ سب چیزیں جو اسرار توحیدی ہیں، ان کے لحاظ سے میں راز کی بات کر رہا ہوں. جابر ابن عزیز جوفی سے نصیحت کیا کی؟ امام نے فرمایا ولا امکان کل ایام الخالیہ بصحت الابدان، لاک ڈاؤن COVID-19 والے سن لیں ہم سب. امام فرما رہے اپارچونیٹی، فرصت، مہلت، موقع، اس سے بہتر ہو ہی نہیں سکتا کہ جو دن، جن دنوں میں، جن ایام میں، جن ڈیز میں تمہارے پاس سرپلس ٹائم ہے، لیجر ٹائم ہے، یعنی اگر تمہیں وقت ملا ہے، دن میں فارغ بیٹھے ہو، اس سے بڑی کوئی فرصت نہیں، اس سے بڑی کوئی اپارچونیٹی نہیں. یہ گولڈن ٹائم ہے تمہارے پاس، اگر 24 گھنٹے میں تمہارا وقت بچ رہا ہے. پہلے 2 بجے آتے تھے آفس سے، پہلے 10 بجے آتے تھے، اب سرکار نے کہہ دیا بھاگتے ہوئے آ رہے ہیں، 100 ریال کا خطرہ ہے، اڑاتے ہوئے لا رہے ہیں گاڑی کو گھر پر، را کر ہوگی 7 بجے سے پہلے پہلے گھر میں پہنچ جائے. پہلے 10 بجے آتے تھے تھکے ہوئے، نماز بھی پڑھنی ہوتی تھی، روزہ بھی، قرآن بھی، مجلس بھی، ماتم بھی، درس بھی، دعائیں قبائل، حدیثیں کے ساتھ. 7 بجے گھر پہ ہو، 7 بجے گھر پہ ہو، 7 بجے، 12 بجے بھی اگر سو تو 11 بجے بھی سو، 10:30 بجے بھی سو، 3-4 گھنٹے، آدھا گھنٹہ نماز، کھانا 45 منٹ، پورا ٹائم خالی ہے. تو خدا کی اطاعت کے لیے اس سے بہتر کوئی لب، اس سے بہتر موقع میسر آ نہیں سکتا. والا امکان کل ایام الخالیہ، جو دا ڈیز، جن دنوں میں تمہارے پاس لیجر ٹائم ہے، خالی وقت ہے تمہارے پاس، اس کی فرصت کو غنیمت شمار کرو، گولڈن ڈیز سمجھو ان کو، باصحت الابدان، لیکن ایک شرط کے ساتھ، اگر جسم صحیح و سالم ہے، بیمار نہ ہو، تو اس کو اپارچونیٹی کو اویل کرو، فرصت سے فائدہ اٹھاؤ، قضاء عمری ادا کرو، روزے رکھو، 9 بجے آفس جا رہے ہو، گھر میں، آفس میں ایسی ہے سب جگہ، روزے رکھو، قضا نمازیں ادا کرو. آفس میں کام کم ہے، 30% اسٹاف ہے، سیلز والے، مارکیٹنگ والے بیٹھے ہوئے اپنے اندر، اتنے زیادہ آرڈرز لینے نہیں جانا پڑا، 15 منٹ بعد باس نے کہا میرے کمرے میں رپورٹ کرنا، آ کر بیٹھے، واٹس ایپ پھینکو، واٹس ایپ کو چھوڑ دو بھائی، دنیا میں کچھ نہیں ہو رہا، امریکہ میں کیا ہوا، روس میں کیا ہوا، چین میں کیا ہوا، یہ کیا ہوا، اس کا آپ کو قبر میں کوئی فائدہ نہیں ملے گا. 15 منٹ ہے میرے پاس، 4 نمازیں زہر کی قضا ادا کر سکتا ہوں، 8 نمازیں فجر کی ادا کر سکتا ہوں، وضو کیجیے، مصلی بچھائیے، اور بقول ہمارے ایک دوست کے، یہ 8 ٹکرے لگانا کیا مصیبت ہے آپ کے لیے، کیا مشکل ہے میرے اور آپ کے لیے. یہ ان کا جملہ ہے، مذاق میں کہہ رہے تھے، یہ میں نماز کے بارے میں، کوئی کیا نماز کی توہین، تو اٹھک بیٹھک کرنی ہے، کتنی زیادہ چیزیں. اور یاد رکھیے، جو نماز اپنی قضا ادا کرے گا، یاد رکھیے، جو اپنے قضا روزے ادا کرے گا، دیکھے گا دنیا میں، یہ میں 12 امام 14 معصومین کی کہ ایمان پر رکھنے کی خاطر یہ بات کر رہا ہوں، جو یہ کام کرے گا وہ اپنی زندگی میں بہتریاں دیکھے گا، اچھائیاں دیکھے گا. مولانا قضا نماز ہے ہی نہیں تو کیا کریں، تو پھر تو ہم واٹس ایپ پر ہی بیٹھتے دیکھتے کیا ہو گیا، افریقہ میں کیا ہو گیا، اور ملیشیا میں کیا ہو گیا، اور کہاں پر سیلاب آ گیا، اور نیوزی لینڈ میں کیا ہوا. ارے بھائی، تسبیح اگر بیٹھ کے صلوات تو پڑھ لیجیے، 1000 دفعہ صلوات پڑھ لیجیے، 35-40-50 منٹ لگتے ہیں. یہ 1000 دفعہ، ایک دفعہ جو صلوات پڑھے گا بعض روایت کے مطابق، قیامت تک کے لیے ملائکہ اس پر درود بھیجتے ہیں. صلوات زندگی کو آسان کرتی ہے، صلوات رزق میں برکت لاتی ہے. یہ جو خالی وقت ہے تو کیا کر رہے ہیں، اس میں کیا لفظ استعمال کیا جائے، کیا کہا جائے. تو آدمی صلوات پڑھے بیٹھے، البتہ ایک شخص اس کو کام کرنا ہے، وہ آفس کا کام گھر پہ لاتا ہے، اکاؤنٹس مینٹین کرنے، اس کو چیزیں دیکھنی ہیں، بولانا ان کو واٹس ایپ پہ سوالات کے جواب دینے. کوئی شخص بیچارا بیٹھا ہوا ہے، کہہ رہا ہے انگلی میں پٹی بندی ہوئی ہے، جبیرہ کروں، مولانا وقت قضا ہو رہا ہے، نماز قضا ہو رہی ہے. اب جو مولانا جن کو فقہی مسائل پر عبور ہے، انہوں نے فٹ سے جواب دے، میرے پاس آیا، اب مجھے فرض کی توجہ مسائل میں دیکھنا کہ کیا ہے، تو 15-20 منٹ لگیں گے، یہ ایک الگ چیز ہے. لیکن اپنے وقت کو مولا فرما رہے ہیں، ولا امکان، اپارچونیٹی نہیں ہے، کوئی امام باقر فرما رہے ہیں، کوئی اپارچونیٹی نہیں ہے، گولڈن اپارچونیٹی، کل ایام الخالیہ، ما صحت الابدان، جسم صحیح و سالم ہے، ٹائم زیادہ مل رہا ہے، گولڈن ڈیز ہے، گولڈن ڈیز، اس کو اویل کرو، امام فرما رہے ہیں. اچھا، اب یہاں پر دوسری چیز، اسی COVID-19 کرونا کے حوالے سے، وَاسْتَجْلِبْ زِيَادَةً نِعَمْ بِعَظِيمِ الشُّكْرِ، اور کھینچ کر لاؤ اپنے پاس نعمتوں کی کثرت کو. نعمتیں کم ہو رہی ہیں نا، نعمتیں کم ہو رہی ہیں، کھینچ کر لاؤ نعمتوں کو. کیسے مولا؟ بِعَظِيمِ الشُّكْر، عظیم الشان طریقے سے خدا کا شکر ادا کرو. عظیم الشان طریقے سے خدا کا شکر کیسے ادا کرو بھائی؟ فجر کی اذان سے 10 منٹ پہلے اٹھ جائیے، بہت نماز سے پڑھنے کی ہمت نہیں ہوتی، سیدھی بات ہے، خوب ٹھیک ہے، نہیں ہوتی، کوئی بڑی بات نہیں ہے، ہزاروں لوگوں کی نہیں ہوتی، کس کی ہوتی ہے ہمت؟ جن کی ہوتی ہے ہوتی ہے، الحمدللہ، خود ہوگی تو توفیقات میں اضافہ کریں. وضو کر کے سجدے میں گر سکتے ہیں، بڑی آسان ترین عبادت ہے، آرام کا آرام ملنا عبادت کی عبادت ہو رہی ہے. مانا وضو کرنے کی ہمت نہیں ہے، بغیر وضو کے سجدے میں گر جائے انسان، اور سجدے میں گر کر الہی عظم البلا و برح الخفا پڑھے، اللہم کل ولی، ایک سجدے میں جا کر پڑھے، صلوات پڑھے سجدے میں جا کر، استغفار کرے، پروردگار کچھ نہیں کر سکتا اس سے زیادہ، دیکھ پروردگار، رات کو تاریکی میں بیٹھ جائے، تسبیح لگا، صلوات پڑھتا رہا کثرت کے ساتھ، پروردگار، امام باقر کی حدیث سنیے، استجلب زیادہ تھا، نعمت کو زیادہ کرنا، کھینچ کے لاؤ نعمتوں کی کثرت کو، پلنٹی آف نعمتوں کو کھینچ کر لاؤ. کیسے کھینچ کر لائیں؟ بے عظیم شکر، شکر کے ذریعے نہیں، عظیم شکر، عظمت والا شکر ادا کر کے. عظمت والا شکر کیا ہے؟ عظمت والا شکر بعض روایات کے مطابق میں بتانا چاہتا ہوں کہ جو یہ دعا ہے، اللہم کل ولیک الحجت ابن الحسن، یہ والی دعا آپ سب کو یاد ہے، بچوں کو بھی یاد ہے یہ دعا. بعض روایت کے مطابق اس دعا سے پہلے خدا کی بہترین حمد و ثنا کرو، اس کے بعد یہ دعا پڑھو. تو بہترین حمد و ثنا کے لیے میں کیا کہتا ہوں آپ سے کہہ رہا ہوں، دعائے یستشیر پڑھیے. دعائی استشیر معصومین کی دعا ہے، دعا اشرار پڑھیے، خیر وہ دعا لمبی اشرار، دعا استشیر پڑھیے بہترین طریقے سے، اس کے اندر خدا کی وحدانیت کی گواہی ہے، اور پھر اس کے بعد اللہم کل ولی پڑھیے صبح کے وقت شام کے وقت. کم کام ہے، دعائے سماعت کو ترک مت کیجئے، دعائے سماعت کو ترک مت کیجئے. دعائے سماعت، علماء ہمارے بزرگان اس طرح سے دعائے سماعت کی تاکید کرتے تھے جس طرح سے ہم اور آپ نماز فجر کے لیے تھوڑا سا پریشان تھے، رات کو دیر سے سو رہے ہیں، کیا کریں، الارم لگائیں، فلاں کریں، کسی سے کہیں، کیا کریں، بیٹھے رہے ہیں، ایک گھنٹے بعد ہے تو بیٹھے رہے ہیں صبح میں وضو کر کے، کیا کریں، ٹی وی دیکھ لیں، کچھ کریں، نیند نہ آئے تاکہ صبح کی نماز پڑھ کے فوراً جائیں بستر میں سو جائیں. تو لوگ دعائے سماعت پورا اسرار ترین دعا ہے، دعائے سماعت. اب یقیناً ہو سکتا ہے کوئی ریکویسٹ رکھوانا دعائے سماعت کی تشریح بیان کیجیے گا، بہت اچھی دعا ہے، اس کی تشریح بشریح میرے بس کی بات نہیں ہے، اور علماء نے لکھی ہے کتابیں، لیکن بعض چیزیں ہوتی ہیں نا کہ آپ اس کو ڈیفائن نہ کریں تو بہتر ہے، علماء کی کتابوں سے لے کر بھی ڈیفائن نہ کریں تو بہتر ہے. آپ پڑھیں اس کا ترجمہ پڑھیں، کب ہے اس کا بہترین وقت، جمعے کے دن جب سورج ڈوب رہا ہو دعائے سماعت پڑھیے. استجب زیادت نعم عظیم شکر، امام باقر فرمانے جابر ابن یزید جو بھی سے، اب یہ وہ الفاظ نہیں ہے، یہ وہ ورڈنگ نہیں ہے، یہ وہ کلمات نہیں ہے، یہ وہ نصیحت کا طریقہ نہیں ہے جو کہ عمر ابن عبدالعزیز کے ساتھ تھا، یہ جابر ابن یزید جوفی کے ساتھ ہے، یہ اصحاب سر ہے، وہ بادشاہ تھے، بادشاہ کو سکھاؤ کیسے ملک چلائے. امام باقر کہا کہ دیکھو بھائی اس طرح سے کرو، میں سمجھانے کے لیے کہہ رہا ہوں، دیکھ بھائی یہ یعنی اے بادشاہ تم اس طرح سے کرو، رعایا کے ساتھ اچھا سلوک اس طرح سے کرو تاکہ تمہاری سلطنت چلتی رہے اچھے طریقے سے، خوب توجہ کر رہے، خاندان مخالف ہے یہ بنو ہاشم، یہ بنو میاں، لیکن میں نے کیا عرض کیا تھا آپ کے سامنے، امام رضا نے کیا فرمایا، مومن کی علامتوں میں سے کیا علامت ہے، عقل کی، الشر منہم مأمون والخیر منہم مأمون، آپ کو مومن سے کبھی شر نہیں پہنچ سکتا، ہمیشہ خیر پہنچے گی. امام باقر کون ہے؟ کل ایمان ہے، کل ایمان کے پوتے. تو امام باقر بتا رہے ہیں دیکھو ہمارے پاس جب بھی لو نصیحت لینے آئے گا، دشمن بھی ہو ہمارا، دشمن کے خاندان سے بھی ہو، ہم اسے اچھی بات بتائیں گے. یہ آپ دیکھیں کس طرح سے امام باقر علیہ السلام بیان فرما رہے گفتگو، اور واقعہ ملتا ہے کہ امام باقر علیہ السلام نے بڑے تکلیف دہ دن گزارے. سب سے پہلے 3 برس کے جب تھے تو کس طرح سے واقعہ کربلا دیکھا، 3 برس کا بچہ، 4 برس کا بچہ، واقعات کربلا، یعنی حضرت علی اکبر سے لے کر حضرت عباس اور جناب شہزادہ علی اصغر تک کی شہادت دیکھی، اپنی پھوپھیوں کو بنا محمل اور حودج کے ناقوں پر سوار دیکھا، دربار یزید دیکھا، دربار عبیداللہ دیکھا. یہ واقعہ آپ اپنے ذہن میں رکھیے گا کہ 3 یا 3.5 سال کا بچہ اپنے پدر بزرگوار امام سجاد کے ساتھ ان تمام ظلموں کو دیکھتے ہوئے آئے. واقعہ یہ ہوا جو میں آپ کو بتانا چاہتا ہوں وہ یہ کہ جب ہشام ابن عبد الملک نے زہر دیا اور امام باقر علیہ السلام کے بدن پر زہر نے اثر کیا تو آپ پھر بستر صاحب فراش ہو گئے. لیکن اس واقعے سے میں اس واقعے کو جوڑ کر ایک بات آپ کے سامنے پیش کرنا چاہتا ہوں کہ شاید آپ تک پہنچا سکوں کہ جب امام باقر کو بادشاہ نے طلب کیا دمشق تو آپ اور امام صادق علیہ السلام گئے بادشاہ کے پاس، امام باقر اور امام جعفر صادق علیہ السلام، وہاں پر گفتگو طویل رہے کچھ دن، اور اس کے بعد جب جانے لگے کہا کہ اے محمد باقر بتاؤ کیا چاہتے ہو، کہا کہ میں یہ چاہتا ہوں کہ ہمیں تم اجازت ہو جانے کی، میں اپنے گھر والوں کو چھوڑ کے آئی ہوں، میرے گھر والے فائن اہل بیتی جو امام نے کانو مستوحشین، میرے اہل بیت بہت گھبرائے ہوئے تھے، خوف کا عالم تھا جب ہم گھر مدینہ سے نکلے، میں بھی امام وقت ہوں، اپنے گھر والوں کا سرپرست ہوں، بنو ہاشم کا پورے، اور میرا بیٹا جعفر صادق بڑا بیٹا ہے، میرا سب سے بڑا بیٹا، ہم دونوں باپ بیٹے گھر سے نکلے ہوئے، میرے گھر کی عورتیں، میری بہنیں، میری پھوپھیاں، جتنی بھی سیدانی ہیں وہ سب گھبراہٹ کے عالم میں، ہم کچھ نہیں چاہتے، تم ہمیں بس جلدی سے واپس بھیجو. بادشاہ نے بھیجنے کا انتظام کیا. میں کہوں گا مولا آپ کی شہادت ہوئی، آپ کو زہر سے شہید کیا گیا، بڑے بہترین طریقے سے غسل و کفن دیا گیا آپ کو، ہم امام جعفر صادق کو تعزیت پیش کرتے ہیں، ہم حضرت حجت ابن الحسن امام زمانہ کو، امام وقت کو تعزیت پیش کرتے ہیں، یا رسول اللہ جناب سیدہ مولا کائنات امام حسن امام حسین کو تعزیت پیش کرتے ہیں کہ امام محمد باقر ہمارا وہ مظلوم امام جس نے 3 برس کی عمر میں کربلا کی قید و بند کی مصیبتوں کو سہا، زندان شام کی صعوبتوں کو سہا، زندان کوفہ کی صعوبتوں کو سہا، جس بچے نے کبھی اپنے چچا کا سر دیکھا، کبھی اپنی پھوپھیوں کو اس انداز میں دیکھا، کبھی اپنی بہنوں کو اس انداز میں دیکھا سفر کے دوران، क्या जुल्म सितम के पहाड़ तोड़े गए इन शहजादियों पर, किस तकलीफ के साथ गुजारा गया, ये तमाम के तमाम जुल्म इमाम ने देखे। और इमाम क्या जुमला फरमा रहे, फन्ना लबैदी कानु मुस्तवहशीन इन फिराकना, जब हमने अपने शहर को छोड़ा है मदीने में तो सैदानियां बड़ी घबराई भी थी कि बनु उमय्या के बादशाह ने हमको तलब किया, मुझे और मेरे बेटे जाफर सादिक को, हमें जल्दी से जाने। तो मैं कहूंगा मौला आप जब घर से निकले थे तो आप ये कहकर नहीं निकले थे कि बहन जैनब मेरा वो पीराहन ला के दो, कि फतलब मिनहा साउबल मजिल्ला, वो फटा पुराना बोसीदा पैराहन ला के दो जो मेरे मरने के बाद मेरे बदन पर से उतारा ना जाए। आप मौला जब आए आपके घर वाले घबरा रहे थे, लेकिन सल्लल्लाहु अलैहि व अब्दुल्ला जब दूसरी रुख्सत के लिए मौला हुसैन खेमे में तशरीफ लाए, अब जो खवातीन ने देखा तो जो अजीब मातम हुआ, वाह मोहम्मद वाह अलिया वाह जाफरा वाह मोहम्मद वाह हुसैन की आवाजें बुलंद हुई, क्योंकि मौला हुसैन जो अब घर में खेमे में तशरीफ लाए थे, बदन पर तीनों के जख्म थे, अबा और कबा खून से रंगीन थी, चेहरे पर खून अली असगर बना हुआ था, गला जख्मी, पेशानी से भलभल खून बह रहा था। सैदानियों ने इस तरह से देखा, एक दफा मातम शुरू हुआ। मैं कहूंगा मौला इमाम बाकर आपके घर में जो सैदानियां थी उन्होंने जब आपको रुख्सत किया तो सही और सारी रुख्सत किया, लेकिन आपका दिल तड़प रहा है कि मुझे जाने तो सैदानियां घबराई हुई थी जब हम घर से निकलेंगे, लेकिन मैं कहूंगा मौला अल्लाह यौम का यौम कि आप अब्दुल्ला जब आपके जद ने अपने खेमों को छोड़ा था तो जिस तरह से आपके जद ने खेमों का छोड़ा, किसी ने उस तरह से खेमों को ना छोड़ा, किसी पर वो जुल्म ना हुए जो मौला हुसैन पर हुए। अल्लाह है وسيعلم الذين ظلموا أي منقلب ينقلبون اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه ربك طوعا وتمتعه فيها طويلا اللهم بحق محمد وآل محمد عليك صل على محمد وآل محمد وعجل فرجهم واهلك عدوهم من الجن والإنس من الأولين والآخرين واكفنا ما حمل وارزقنا العافية ووسع رزقنا وطبل أعمارنا مع الصحة والسلامة في الجسم والروح بجن موجودين ومؤمنات کے نام لے رہا ہوں ان کے لئے اول آخر ایک دفعہ درود پڑھ کے کچھ کے فاتحہ کے نام ہے اور ایک نام ہے کہ ایک کمزن بچہ ہے محمد میسم علیل ہے جو جس کو خصوصی دعا کی درخواست کی پروردگار یہ کمسن بچہ محمد نیسم اس کو بحق ہے حضرت امام باقر صحت کامل عاجل شفا کامل عاجل عنایت فرما اسی طرح سے وہ تمام لوگ کہ جو رابطہ نہ ہونے کی وجہ سے کہ دن میں خواہش تڑپ رہی تھی کہ آج کسی طرح سے میسج بھیجے جس جس کے دن میں خواہش ہے اس کا کوئی بھی عزیز بستر بیماری پر ہے پروردگار اس کو شفا کامل عاجل عنایت فرما ہمارے ایک مومن کا انتقال ہو گیا مسقط میں دعا ہے کہ پروردگار اس مومن کو ان مغفرت عطا فرما اور قبل کی قبر کی پہلی رات منکر نکیر کو جمائے تو مولا کائنات کے نور کو مدد کے لیے نازل فرما دو جن جو لوگ جو موجود ہیں مجلس سن رہے دیکھ رہے بعد میں دیکھیں گے اگر ان کو تنگ دست نادار قرضدار پریشان حال ہے بے اولاد بے روزگار اس کی مشکلات کو دور فرما پروردگار حضرت حجت کے لیے اس مجلس کو باعث تازلیت تسلیت اور باعث پرسہ قرار دے پروردگار حضرت حجت کے دل سے ہر غم کو دور فرما ہر خوشی عطا فرما پروردگار اصحاب حضرت حجت رجال الغیب حضرت حجت کے لیے باعث انس و مؤنست قرار دے پروردگار حضرت حجت کے دل میں اتنی خوشیاں بھر دے جس کا سوائے تیرے کوئی اندازہ نہ کر سکے اور اضطراب غم پریشانی کو اتنا دور کر دے جس کا تیرے علاوہ کوئی اندازہ نہ کر سکے پروردگار اللهم صل على امامك وليك محمد ابن علي الباقر صلاة متواترة مترادفة متكاملة بدوام ملكك وسلطانك وجبروتك پروردگار اس مجلس کو ان چند ٹوٹے پوٹے الفاظوں کو گفتگو کرنے والے سے سننے والوں سے جنہوں نے اس میں مدد کی ان سے حضرت امام باقر کی قبر مطہر میں امام کی خدمت میں نازل فرما اور ہم مقصرین اور قاصرین جو ہم ہر لحاظ سے قاصر و مقصر ہیں پروردگار ہمارے اس عاجزانہ اور خالصانہ سلام کو قبر مطہر حضرت امام باقر تک واصل و عائد فرما پروردگار جناب امام باقر کی جدہ محترمہ عظیم الشان جدہ جناب سیدہ کو ہم سے راضی فرما اور ایک دفعہ اول آخر درود پڑھ کے آپ حضرات سے درخواست ہے کہ ان کو بخش دیجئے اور کل محرومین و محرومات کو محمد حسین ابن رمضان علی جو والد آصف وریالہ کے جو کل جن کا انتقال ہوا ہے اسی طرح مولانا ہاشم جعفری مولانا ابن حسن نجفی سلطان علی حسن علی پاریک فیملی کے تمام محرومین و محرومات کو ہیر جی فیملی کے تمام محرومین و محرومات کو سید محمود ابن رضا سید مہدی ابن رضا سید محمد علی ابن رضا اور اسی طرح تمام مراجع بزرگان فقہا محدثین جنہوں نے ایک لفظ بھی لکھا ہے ایسا لفظ رسول خدا کو جس نے خوش کیا اور ایک قدم بھی اٹھایا ہے، ان علماء تمام محدثین بزرگان نے جس قدم نے رسول خدا کو خوش کیا، جس عالم نے ہمارے ایک زبان ہلائی ہے اپنی کہ جس کے ذریعے رسول خدا کو خوش کرنے کا لفظ نکالا، پروردگار ان سب کو اس فاتحہ میں شامل فرما. اللهم صل على محمد وعلى محمد. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اياك نعبد واياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. اللهم صل على محمد وعلى محمد. پروردگار تجھ سے دعا ہے بحق جناب سیدہ اس مجلس کو حضرت حجت کی بارگاہ میں شرف قبولیت سے سرفراز فرما. حضرت امام باقر علیہ الصلوۃ والسلام کی مظلومیت معرفت کو ہمارے دلوں میں زیادہ سے زیادہ ازدیاد اور کثرت عطا فرما. دعاؤں کی قبولیت کے لیے، حضرت کے ظہور میں تعجیل کے لیے، ہم ان کے انصار عوام میں شمولیت کے لیے، مجلس کی قبولیت کے لیے، دعاؤں کے پورا ہونے کے لیے بلند آواز سے مل کر سب اللہم صل علی محمد وعلی محمد.